37. अब आयो राजाको रवैया। राजासँग मेरो अलिकति गलत फहमी भयो। यस सम्बन्धमा म एउटा उदाहरण दिन चाहन्छु। राजाको जन्मोत्सव परेको थियो। म पूर्वको भ्रमण गरेर आए। म इलाम जाँदा त्यहाँ बन्दुकहरू पड्काइकन बढाई गर्थे। म जाँदा पनि गरे। मलाई त्यस्तो बढाई जुनसुकै विदाईमा पनि हुन्थ्यो। सबैका बन्दुकहरू पड्काउँदा एउटा तोप थियो, तोप पनि पड्काइदिए। भारतीय राजदूतले राजालाई आएर के भनेछ भने, महाराजा धीराज, क्या आपने बीपी कोइरालाको तोप के सलामी का अर्डर दिया है? म यहाँ आइपुगेको थिइनँ, तर मेरो खिलाफमा राजालाई भड्काउने कुरा गर्दै भारतीय राजदूतले भनेछ, उहाँ तो ऐसा हुआ, उनको इतने तोप का सलामी दिया गया। म आइसकेपछि राजाले सोधे मलाई बोलाएर, होइन के त्यहाँ तोप पड्क्यो? मैले भने, तोप पनि पड्क्यो, बन्दुक पनि पड्क्यो। कतिवटा तोप पड्क्यो भनेर उनले सोधे। मलाई थाहा छैन कतिवटा पड्क्यो, दनादन पड्काएका थिए, बढाई गरेका थिए भनेर मैले भने। अनि त्रिभुवनले मलाई भने, हेर्नुहोस्, तपाईँ र मेरो सम्बन्ध बिगार्नलाई उसले आएर यसरी चुक्ली लगाएको छ, किनभने तोप दिने अधिकार त राजाको हो। जस्तो कि 10 तोप पड्क्यो, 20 तोप पड्क्यो भने त्यो त राजाको हो। उसले आएर भन्छ, सरकारले क्या गृहमन्त्रीको तोपका सलामी दिया भनेर। त्यसरी कुरा लगाएर तपाईँ र मेरो सम्बन्ध बिगार्न आएको थियो, तपाईँ सतर्क रहनुहोला। राजा त्रिभुवन र मेरो सम्बन्धमा एउटा सामञ्जस्य थियो। उनी पनि रमाइलो गर्ने खालका, महेन्द्र जस्तो अन्तर्मुखी होइन। उनलाई डान्स गर्नुपर्ने, रमाइलो गर्नुपर्ने। मलाई डान्स त आउँदैनथ्यो, तर सङ्गीत भयो, सिनेमाहरू भए मलाई मन पर्थ्यो। एक दिन के भयो भने राजाको जन्मदिन थियो। राजाले टेलिफोन गरे, आज जन्मदिनमा एउटा स्पेसल सो हुन्छ, तपाईँ आउनुहोला र सुशीलाजीलाई पनि लिएर आउनुहोला। म रङ्गमहलमा बसेको थिएँ। हुन्छ भने म गए, सुशीला पनि गएकी थिए। कुनै अङ्ग्रेजी सिनेमा थियो, सानो थियो, कुनै चाखलाग्दो थिएन। दुईजना बडा महारानीहरू र त्यहीँका कर्मचारीहरू थिए, अरू धेरैलाई बोलाएको थिएन। महावीर शमशेर थियो क्यारे, राजाका तीनै छोराहरू थिए। पछि मैले महेन्द्रलाई भन्दा म थिइनँ भन्थे, मलाई लाग्छ महेन्द्र पनि थिए। त्यसपछि त्यो सिद्धिएपछि जब हामी बाहिर आयौं, त्यहाँ ठूला ठूला खम्बा भएको फ्वाल थियो। दुवै बडा महारानीहरू त बडो विनम्र किसिमबाट पछि उभिए। सुशीला र म राजासँग विदा हुन भनेर गयौं र भन्यौं। राजाले सुशीलातिर फर्केर के भने, भने आज गृहमन्त्रीसँग खानु छ मलाई, त्यसो हुनाले नपर्खिनुहोला। मैले अरू कुरा राम्ररी सुनिनँ, तर बडा महारानीहरूलाई पनि उनले त्यहाँ रहन दिएनन्। नरशमशेर थिए त्यहाँ, शिक्षा मन्त्री नृपजङ राणा थिए। उनलाई बोलाएर त्यही ठाउँमा लिएर आऊ भनेर योग विग्रह हो कि नरशमशेरलाई हराए, तर ठाउँको नाम बताएनन्। अनि एउटै कारमा राजा, म र राजाका तीनैजना छोराहरूलाई लिएर साँझ परिसकेको थियो साम्राज्य शमशेर कहाँ लिएर गए। साम्राज्य शमशेर तीन ताका खुब शानदार पार्टीहरू दिन्थे। त्यस ताका एउटा भारतीय राजदूतावासमा पार्टी हुन्थ्यो र अर्को तिनै कहाँ हुन्थ्यो। एकदम तडक भडक भएको पार्टी दिन्थे उनी, रक्सी पानी जस्तो बग्थ्यो। त्यस दिन उनले राजालाई बोलाएका थिए जन्मदिनको पार्टीमा। त्यस दिन त झन् कुरै भएन। त्यहाँ अलिकति सैनिक अफिसरहरूलाई पनि बोलाएको थियो, जनरलहरू थिए, ठिटीहरू पनि थिए, राम्रा राम्रा ठिटीहरू बोलाएका थिए। अनि ड्रिङ्क चल्यो, डान्स पनि हुन थाल्यो। मैले के देखेँ भने त्यहाँ अश्लीलता बेसी भइरहेको छ। राजा गएको ठाउँमा त केही संयम राख्नुपर्छ, ड्रिङ्कमा पनि संयम राख्नुपर्छ। फेरि म पनि गएको थिएँ। आर्मी अफिसरहरू मात्रै भएको भए त आर्मीको अलि चलन जस्तो पनि हुन्थ्यो, तर एउटा सिभिलियन गएको छ, राजा गएका छन् र राजाका नातेदारहरू गएका छन्। मलाई उति मन परेन। के रहेछ भने एउटी केटी थिइन्, त्यो राजाको मन परे कि त्यही भेट्थे। तिनले त्यहाँ उसलाई केटी पारेर राखेको थियो। साम्राज्य शमशेरले त्यहाँ सबैको लागि केटीहरूको व्यवस्था गरेका थिए। राजाको केही अलि नखरमाउले। त्यहाँ खण्डहरू बनेका थिए साम्राज्यको दरबारमा। केटीहरूलाई लिएर को कता गए, अध्ययारोमा कता को गयो, कता बिलायो थाहा भएन। मलाई डान्स गर्न आउँदैनथ्यो र त्यस किसिमको उत्ताउलो डान्स त म गर्ने नै थिइनँ। मलाई के अनुभव भइरहेको थियो भने दुवै अधिराजकुमारहरूका दुलैहरूलाई पनि अलिकति अप्ठ्यारो परिरहेको थियो। म र यी दुवैजना सोफामा बसिरहेका थियौं। मैले भने, किन यस्तो ठाउँमा तपाईँहरू किन आउनु भएको? उनका दुलाहरू को कोसँग डान्स गरिरहेका थिए, यिनीहरू पनि कुनै कुनै बेला गएर डान्स गर्थे। मलाई उनीहरूले भने, के गर्ने, ससुराज्यूको हुकुम, कसरी नआउने। डान्स सकिएपछि अब एउटा ड्रामा छ भनेर ड्रामामा लिएर गए। राति 1 बज्न थालिसक्यो। 9-10 बजे नै खाना खाएर सुत्ने मेरो बानी, रातिको 1 बज्न थालिसक्यो। गृहमन्त्रीलाई कसैले गाडी नदिनु भनिदिएका छन् राजाले। त्यो ड्रामा पनि उत्ताउलो किसिमको छ। राजालाई तानेर स्टेजमा लगिदिएको छ, त्यहाँ डान्स गराइदिएको छ। राजा पनि पूरा नशामा छन्। अनि त्यहाँ पाल्पा कमान्डर इन चिफ एउटी छोरी थिइन्। उनले के भनिन् भने, तपाईँले कुनै स्वास्नी मानिसलाई बडा हाकिम बनाउनु भएको छैन, मलाई बनाउनुहोस्। बडो चल्ता पुर्जा स्वास्नी मान्छे। त्यस बेलाको जनताको समयमा पनि बडा हाकिम चलाउन सक्ने खालकी स्वास्नी मान्छे थिइन्। मसँग बडो नगिचै भएकी थिइन्। अहिलेको क्रान्तिकारी स्थितिमा शान्ति सुरक्षा खलबलिएको बेलामा स्वास्नी मानिसलाई प्रशासन चलाउन गाह्रो पर्छ भनेर मैले भने। मैले त्यसो भन्दा, ए तपाईँलाई क्रान्तिमा हामीले साथ दिनुहुने र अहिले प्रशासनमा हामी नहुने? मसँग उनी बहस गर्न थालिन्। म महाराज धीराजबाट हुकुम गराउँछु भनेर त महाराज धीराजलाई लिएर आइन्। महाराज धीराजले आएर भने, होइन विश्वेश्वर बाबु, एउटा स्वास्नी मानिसलाई त बडा हाकिम बनाउनु पर्ने। मैले भने, बनाउला, तर यो त मौका होइन बडा हाकिम बनाउने। होइन, उनले चलाउन त सकिहाल्छिन्, उनलाई बडा हाकिम बनाउनु पर्यो भनेर उनले मलाई भने। मैले भने, महाराजा धीराज, अहिले सरकारको यस्तो अवस्था छ र यस्तो अवस्थामा सरकारको हुकुम हामीले यहाँ मान्ने होइन, भोलि पर्सि सरकारसँग कुरा गरौँला। त्यसपछि खाना भनेर हामी आयौँ। त्यो सिद्धिएपछि 2 बजेतिर हुँदो हो, राजाले पठाइरहेका छन् एकपछि अर्को स्वास्नी मानिसलाई मसँग हात समातेर डान्स गर्नको लागि। म नगएपछि राजा मनेर आए, ठिक्क नमर्दा स्वास्नी मान्छेलाई भन्न जान्छन् तर स्वास्नी मानिस आएर भन्दा पनि तिमी ननाच्ने भनेर मलाई भने। त्यसपछि राजाले महसुस गरेछन् र नरशमशेरलाई भने, ल गृहमन्त्रीलाई पुर्याइदेऊ र बुहारीहरूलाई पनि पुर्याइदेऊ। एक दिन जवाहरलालजीले म दिल्ली गएको बखतमा मलाई भने, यी राजा तिम्रो राजा कलकत्ता आउँछन्, बम्बई जान्छन्, स्वास्नी मानिसहरूसँग, हलुका व्यापारीहरूसँग, सिन्धीहरूसँग मेलजोल गर्छन्। त्यो राम्रो भएन। त्यसो हुनाले तिमीले त्यस सम्बन्धमा राजालाई सम्झाउनु पर्यो। मैले भने, राजाले मैले भनेको मान्छन्? ऊ मित्र हुन् तपाईँका, तपाईँले भनिदिनु भए हुन्छ नि। उनले भने, उनी जे भए पनि राष्ट्र अध्यक्ष हुन्, कसरी म तिनलाई भनौँ? तर कुनै मौका पर्यो भने म तिनलाई भनौँला। उनले त्यो भनेका थिए र यो पनि भनेका थिए, राजाको निम्ति यो राम्रो भएन। भारतीय राजदूत सिपिएन सिन्हा मलाई के भन्छ भने, दरबारभित्र राम्रा राम्रा केटीहरूलाई राखिदेऊ न। उनीहरूलाई फिकिर के थियो भने, राजालाई अरूहरूले सम्पर्क गर्लान् बाहिर गएको बखतमा। सायद त्यो फिकिर थियो उनीहरूलाई, या हुनसक्छ उनको इज्जतको पनि फिकिर थियो। जवाहरलालजीलाई त उनको इज्जतकै फिकिर थियो। त्यही ताका बिजु पटनायक आएको थियो, बडो राम्रो सम्बन्ध थियो उसको मसँग पहिलेदेखि नै। त्यसले पनि भन्यो, मलाई पनि अति उपदेश दियो, आप भी बहुत छोकरीबाजी कर्ता मालुम होता है। जवाहरलालजीले चिठी लेखेछन्, मलाई त लेख्दिन भनेका थिए, लामो चिठी लेखेछन् महाराजा धीराजलाई। त्यो राजदूत लिएर आएको रहेछ। चिठी पढेपछि त आगो भए राजा। अनि उसले के भनेछ राजालाई भने, अस्ति गृहमन्त्री गएर कुरा लगाएर लेख्न लगाएको हो जवाहरलालजीलाई। पूरा पेज राम्रो लेखेको छ त्यस चिठीमा। अन्तिम प्रकरण छ अर्को पेजमा, त्यसमा के लेखेछन् भने, एउटा बडो अप्ठ्यारो कुरा पनि लेख्न मन लागेको छ, तर मित्रले लेख्न सक्छ भनेर म लेखिरहेको छु कि तपाईँ एउटा देशको राजा मात्र होइन, तपाईँ एउटा क्रान्तिको नेता पनि हुनुभएकोले संसारको आँखा तपाईँमाथि छ। त्यसो हुनाले तपाईँ के गर्नुहुन्छ, कसो गर्नुहुन्छ भन्ने कुरा तपाईँको जनताले पनि हेर्दैछन्, तपाईँलाई संसारले पनि हेर्छ। तपाईँले बीचबीचमा हिन्दुस्तानका यी ठूल्ठूला शहरहरूमा आउनु भएन र अलिकति तपाईँले संयमसँग बस्नुभयो भने राम्रो हुन्छ कि? अनि त्यसमा राजाले मसँग रिसाउनु पर्ने कारण किन पर्यो भने, त्यो मैले कुरा लगाएर लेख्न लगाएँ भनेर मलाई बोलाए, म गएँ। होइन, तपाईँले विदेशको प्राइम मिनिस्टरलाई किन कुरा लगाउनु पर्यो, मलाई नै भनेको भए भइहाल्थ्यो नि भनेर उनले सोधे। उनले मलाई चिठी दिए, हेर्नुहोस् यी चिठी भनेर। त्यो पढिसकेपछि मैले भने, अनि मैले कसरी कुरा लगाएको भए त? उनले भने, भारतीय राजदूतले भन्यो। त्यसमा आधा सत्य पनि हो, कुरा भएको थियो, मैले भनेको थिएँ, तपाईँले मैले भनेको कुरा भनिदिनु भएन। अब मलाई बडो अप्ठ्यारो पर्यो। मैले भने, यस्तो कुरा भएको थिएन, उनले यो आफैले लेखेका होलान्। मैले उनलाई शान्त पार्दै भने, मसँग उनी आगो भएका थिए। मैले भने, मसँग रिसाउनु पर्ने कारण म देख्थिन, तर मसँग त्यस कुरामा राजाको मन सफा भएन। राजाका दरबारीहरू राजालाई उखासिरहन्थे। पहिलाको प्रधानमन्त्री कति बलिया थिए, राजालाई त अहिले टेर्दै टेर्दैनन्। गृहमन्त्रीले खुट्टा चढाएर बस्यो, यसो गर्यो उसो गर्यो भनेर एक दुईचोटि उनले मलाई भने। भने, होइन, तपाईँको र मेरो स्वभाव मिल्छ, मातृका बाबुसँग मिल्दैन, तर के भइरहेको छ, तपाईँसँग मेरो ठ्याक मिल्न लागेको छैन। 38 त्यस बखतमा विद्यार्थीहरूको आन्दोलन भयो। विद्यार्थीहरूको आन्दोलन हुनेमा धेरैजसो गुप्तचरहरू थिए। मेरो धारणा छ, विद्यार्थीहरूको आन्दोलनमा गुप्तचरहरू असाध्यै घुसेका हुन्छन्। विद्यार्थीहरू आफै भन्छन् त्यसलाई नपत्याउनु भनेर। त्यस बखतमा पनि त्यो हुन्थ्यो। त्यसमा एक दुईजनाको नाउँ त म आफै सम्झन्छु। म कहाँ उनीहरू आए बेलुका मिटिङ गर्छु भनेर, आज त हामी अवज्ञा गर्छौं भनेर। मैले भने, अनुमति ल्याऊ न। उनीहरूले भने, हामी अनुमति लिँदैनौ, मैले भने, त्यसो भएदेखि तिमीहरूले गृहमन्त्रीलाई सूचना दिऊ, मिटिङ गर्छौ भनेर। ठिक छ, गर। मैले त्यसरी व्याख्या गरे। उनीहरूले भने, हामीले अनुमति मागेका होइनौ। अनि त्यस्तै त्यस्तै कुरा गर्न लागे। मैले भने, जे गर्छौ गर। उनीहरूले मिटिङ गरे, मैले पुलिसलाई खबर गरे केही नगर्नु भनेर। मिटिङ गरेर के हुन्थ्यो? मिटिङ गरे, हल्ला गरे, पुलिसले प्रतिक्रिया गरेन, त्यसपछि जुलुस बनाएर हिँड्नुपर्छ भने। साँझ भइसकेको थियो, जुलुस बाँधेर हिँडे। जुलुस बाँधेर हिँड्दा पनि पुलिस चुप लागेर बसिदिएको थियो, यताउति केही गरेन। त्यसपछि त्यो जुलुस पुलिसको हेडक्वार्टर हनुमान ढोकानिर थियो, त्यहाँ पस्यो। तिनीहरूले पुलिस स्टेशनमाथि धावा गरे, ढोकामा बसेको चपटेको बन्दुक खोसेर हुल गरे। त्यति हुँदा पुलिसले फायरको आदेश गर्यो। फायर हुँदा एक दुईजनालाई लाग्यो, एकजना मर्यो, एकजना घाइते भयो। मर्ने मान्छे त मरिहाल्यो, जसलाई गोली लाग्यो त्यो गुप्तचर थियो। गोली लाग्ने मान्छे सैदुद्दिन पुलिसको गुप्तचर थियो। पछि मोहन शमशेरले त्यसको इलाजको खर्च बेहोरेको छ। त्यो पछिसम्म गुप्तचर थियो। त्यो सूर्य बाबुलाई थाहा छ, त्यो गुप्तचर थियो। यात्री हुनुहुँदा थाहा थियो, त्यो गुप्तचर थियो। तिनीहरूले धावा गरेका थिए। दुरुत्साहकहरूबाट त्यो काण्ड भएको थियो र गोली चलेको थियो। मलाई गोली चल्यो भनेर थाहा थिएन। त्यसपछि पीटीआईको मान्छे आयो, गोली चल्ने बित्तिकै आएर भन्यो, त्यहाँ गोली चल्यो, के भएको हो? यस सम्बन्धमा तपाईँको के भनाइ छ? मैले भने, होइन, गोली चलेको भए खबर मलाई आउँथ्यो। उसले भने, होइन, म त्यहीँबाट आएको हुँ, म त्यहीँ थिएँ। एकजना मर्यो अस्पताल पुगेपछि र अर्को घाइते भएर भर्ती भइरहेको छ। मैले भने, मलाई कुनै जानकारी छैन। उसले भन्यो, के सरकारको नीति यो नै छ कि त्यहाँ कुनै फायरिङ भएन भन्ने? मैले भने, होइन होइन, त्यसो होइन, मलाई त्यसको बारेमा कुनै जानकारी छैन। पर्ख, म पुलिस हेडक्वार्टरमा फोन गर्छु। अनि मैले टेलिफोन गरेँ। टेलिफोन गर्दा उनीहरूले सारा कुरा मलाई बताए। मैले उसलाई अनि त्यस घटनाको विवरण बताएँ। त्यो एउटा निमित्त बनाए मलाई उखाड्नलाई। चिन्याकाजी त्यो गोली लाएर मर्ने हाम्रै पार्टीको मान्छे थियो। त्यो कुनै नेता पनि थिएन, केही पनि थिएन। एक ठाउँमा हुलमाल भयो, त्यसलाई गोली लाग्यो, त्यो मर्यो, त्यो हस्पिटल गएर मर्यो। त्यो मरेपछि भोलिपल्ट त्यसको जुलुस आयोजना गरेर लिएर जाने भए। मैले भने, अह, त्यसो गर्दा झन् त्यहाँ लुटपिटको डर हुन्छ, त्यो गर्न दिन्न। क्याबिनेट बस्यो, जस्तो क्याबिनेट बसेको थियो म माथि आक्रमण हुँदाखेरि, असाधारण, त्यस्तै किसिमको असाधारण क्याबिनेट बस्यो दरबारमा, राजाले अध्यक्षता गरेको। अब म त्यहाँ अभियुक्त जस्तो भए। साराले आक्रमण गरिरहेका छन्, मलाई नै दोष लगाइरहेका छन्। अनि त्यो गोविन्द नारायणले के भन्यो भने, यस देशलाई के भइरहेको छ? विद्यार्थीहरू गल्लीका कुकुर सारा मारिँदैछन् काठमाडौँमा। मलाई झोक चल्यो। मैले भने, गोविन्द नारायण, तिमी युपीको कर्मचारी हौ, युपीको कुनै एउटा सहरको नाउँ ल्याऊ जहाँ तिम्रो आदेशले विद्यार्थीहरू मारिएका छैनन्। वाहत कुरा नगर। त्यसपछि ऊ चुप लागेर बस्यो। उसले त सम्झेको थियो म जवाबै दिन्न भनेर। तर त्यहाँ म एक्लो थिएँ क्याबिनेटमा। मेरो के तर्क थियो भने, लासलाई सार्वजनिक प्रदर्शन गर्न हुँदैन, किनभने त्यसले गर्दा झन विध्वंसात्मक शक्ति प्रोत्साहित हुन्छ र सरकार कमजोर भएको देखिन्छ। अहिलेको अप्ठ्यारो क्रान्तिकारी परिस्थितिमा सरकार कमजोर भएको छ भन्ने कुराको भान कुनै पनि तत्त्वको मनमा पर्यो भने, विध्वंसात्मक तत्त्वलाई लाग्यो भने, उनीहरूले त्यस परिस्थितिको फाइदा उठाउनेछन्। मैले त्यो दृष्टिकोण लिए। त्यसो हुनाले मेरो भनाइ के थियो भने, त्यो लास उसको परिवारका सदस्यहरूलाई चुपचाप दिनुपर्छ, त्यस प्रकारले प्रदर्शन गराएर होइन। मलाई के लाग्यो भने, एउटा अवसरमा म एउटा नाटकीय तरिकाबाट राजीनामा गरौं भनेर म सोच्दै थिएँ, किनभने यस प्रकारबाट जनतालाई पनि भड्काइदिएको छ। हरेक ठाउँबाट विरोध र असहयोग छ र म आफ्ना कुराहरू भन्न पाइरहेको छैन। राजीनामा गरेर म फुक्का हुन्छु भने जस्तो मलाई लाग्यो। सरकारमा बस्दाखेरि त सरकारका उत्तरदायित्वहरू हुन्छन्, कानून र व्यवस्थाको उत्तरदायित्व हुन्छ। कानून र व्यवस्थालाई बिथोल्न हाम्रै पार्टी नै तयार हुन्छ भने म किन सरकारमा बस्ने भन्ने मेरो धारणा भयो। मैले त्यसको लागि अवसर कहिले पाएँ भने, हाम्रो क्रान्ति प्रारम्भ भएको दिन 11 नोभेम्बर थियो, त्यसलाई हामीले क्रान्ति दिवसको रूपमा मनाउने भनेका थियौं। त्यही दिन नै राजा एक वर्ष अघि भागेर यहाँबाट गएका थिए। क्रान्ति दिवसको उपलक्ष्यमा हाम्रो अफिसको अगाडि झण्डोत्तोलन गर्न भनेर मलाई बोलाए र म गएँ। त्यस दिन मैले त्यहाँ के भने भने, म यहाँबाट सिधा रेडियो नेपालमा जान्छु र म आफ्नो राजीनामा घोषित गर्छु त्यहाँबाट, अनि म राजदरबार जान्छु र मेरो राजीनामा म राजालाई दिन्छु। त्यो कुरा मैले त्यहीँ घोषणा गरिदिएँ। हाम्रो पार्टी अफिस थियो नयाँ सडकको छेउपट्टिको एउटा सडकको किनारमा। त्यहाँ त्यति मैले बोलेँ र म गएँ रेडियो नेपालमा। गएर त्यहाँ घोषित गरेँ, देशको परिस्थिति यस्तो छ र मैले यस कारणले राजीनामा गर्न लागेँ भनेर। रेडियोबाट बोलिसकेपछि म सिधै राजदरबारमा गएँ र त्यहाँ गएर महाराजा धीराजलाई भने, यो लिनुहोस् मेरो राजीनामा। महाराजा धीराजले भने, यत्रो हतार किन? महाराजा धीराज अब विरोधमा के भन्न थाले भने, मलाई नभनेर यो रेडियोबाट किन राजीनामा घोषित गरेको? मैले भने, अब यी सब कुराहरू छैनन्, यहाँ जनतालाई गृहमन्त्रीको खिलाफ भड्काउने रे, आफ्नो राजीनामा दिनुभन्दा अघि म जनतालाई विश्वासमा दिन चाहन्थे र त्यसो हुनाले मैले त्यसरी घोषणा गरे। राजाले भने, यो तपाईँ र मेरो पो त कुरा थियो, राजा र गृहमन्त्रीको। मैले यो कुरा पहिले थाहा पाउनु पर्ने थियो। मैले यो कुरा रेडियोबाट सुने, म पनि झोकमा थिएँ। मैले आफ्ना कुराहरू भने। मैले राजीनामा दिने बित्तिकै त्यो सरकार पनि ढल्यो। त्यस मन्त्रीमण्डलको गठनमा भाग लिने एउटा समूहको नेताले राजीनामा गर्न साथ त्यो पूरा समूह हट्थ्यो र त्यो समूह गएपछि संयुक्त सरकार र त्यसको प्रधानमन्त्री पनि गइहाल्यो र गयो। त्यो मन्त्रीमण्डल गए पनि राजाले के भने भने, मैले अर्को व्यवस्था नगरुन्जेल चलाइराख, पछि जस्तो हुन्छ त्यो गरे। त्यसपछि उनले एउटा औपचारिक पत्र लेखे, धन्यवाद दिए, जस्तो कि औपचारिकता हुन्छ। त्यसपछि कुरा अब अर्को मन्त्रीमण्डलको सुरु भयो र मातृका बाबु आउनु भयो, ठुल दाजुले सरकार बनाउनु भयो, नेपाली काङ्ग्रेसको सरकार गठन भयो, एकमना सरकार भयो। त्यो उहाँले जजसको नाउँ सिफारिस गर्नुभएको थियो, त्यो मन्त्री भयो। त्यसमा सुवर्णजी, सूर्यप्रसाद, गणेशमान सिंह, भद्रकाली मिश्रहरू मन्त्री भए, म मात्र बाहिर भए, महेन्द्र विक्रम र अरू पनि को भए। अनि उहाँले एउटा जाँच आयोग बसाइदिनु भयो विद्यार्थीहरूको काण्डमा, होरा प्रसाद जोशीको अध्यक्षतामा, अनि त्यसले तीन दिनमा जाँच सिद्ध्याएर प्रतिवेदन दिएको छ। बीपी कोइरालाले अधिनायकवादी हुन खोजेर गोली चलाएको भन्ने रिपोर्ट दिएको छ। यस्तो लाज लाग्दो रिपोर्ट छ त्यो कि ठुल दाजुसम्मलाई त्यसलाई प्रकाशित गर्न लाज भयो। 39 मैले त्यसपछि भ्रमण गर्छु भने देशको म भ्रमणमा निस्केँ। कस्तो अदम्य उत्साह थियो ममा। म विराटनगरबाट निस्केँ र टुर गर्दै म पाल्पासम्म पुगेँ। कुनै ठाउँ छैन जहाँ मेरो विरोध नभएको होस्। उग्रवादीहरूले मेरो सधैँ विरोध गरेका छन्। त्यसपछि ठुल दाजुको पनि विरोध। मेरो काठमाडौँको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठुल दाजुले। एउटा बासु पासा भन्ने छ, उसले रिभल्भर लिएको थियो, गुण्डाहरूलाई सञ्चालन गर्नुभयो। त्यसको पछि त्रिपुरबल सिंह छ, सभामा म बोलिरहेको मञ्चमा बासु पासा माथि जान्छ र मलाई खचट्छ र पिट्छ। त्यो गराउनु भयो उहाँले। अनि किताब छपाउनु भयो, सच्ची कहानी दुस्रौं की जुबानी, हिन्दुस्तानी समाचार पत्रहरूको कटिङको संग्रह जस्तो। त्यो पनि पढ्ने लायक छ, यो जान्नलाई कि कसरी ममाथि आक्रमण भइरहेको थियो। तर म पनि मुकाबिला गइरहेको थिएँ। भ्रमण गर्दा गर्दै म पाल्पा पुगेँ। पाल्पामा त मलाई पस्नै दिन्न भन्थे, आउनै दिन्न भन्थे। हत्यारा फिर्ता जा मेरो खिलाफ त्यही नारा थियो। मैले भने, म त जान्छु जान्छु। मलाई स्वागत गर्नको लागि जति गाग्रीहरू राखिएका छन्, पित्तलका तामाका गाग्रीहरू सबैलाई कुच्याइदिएका छन्। मेरो बस्ने ठाउँका सारा कुराहरू फ्याँकिदिएका छन्। बत्ती तोडिदिएको छ, स्वागतद्वारहरू भत्काइदिएका छन्। म पुगेँ राति 9 बजे। राति 9 बजे पुगेर म भयानकसँग रिसाएँ। भोलिपल्ट सार्वजनिक सभा छ, त्यो हुने सम्भावना छैन। मैले भने काशीनाथ गौतमलाई, तिमी गाउँबाट मान्छेहरू लिएर आओ, भोलि मेरो पब्लिक मिटिङ सफल हुनुपर्छ। कसैले त्यहाँ चुइक्क गर्यो भने त्यही ठोक्ने। मैले त्यो सबैलाई सुनाएर भने र भने, त्यसो हुनाले त्यो गर्न सक्छौ भने सभा गर्ने, नत्र भाइ गयो। सभा गर्ने भनेर मानिसहरू दौडा दौड रातारात गरेर लागे। त्यहाँ एउटा सबभन्दा ठूलो सभा भयो। मैले भाषण गरे, एकदम शान्त सभा थियो। त्यहाँ 2-3 जना अमेरिकनहरू थिए, सायद रिप्ले भन्ने पनि। पछि उनीहरूको कुरा सुनेर मलाई चिठी पठाएको छ एकजनाले, संसारले थाहा पाउनु पर्छ कि कत्रो साहसका साथ तपाईँ प्रजातान्त्रिक आदर्शहरूको लागि लड्नु हुँदैछ, हामी तपाईँमाथि गर्व गर्दछौ। त्यही बखतमा म त्यही छँदा मैले पार्टीका साथीहरूलाई भेटघाट गरिरहँदा यहाँ काठमाडौँमा केआई सिंहले विद्रोह गरिदिएको खबर पाए। रेडियो समाचारहरूद्वारा त्यो खबर थाहा पाए। गणेश मानजी वार्ता गर्दै हुनुहुँदो रहेछ। गणेश मानजीको भूमिका जहिले पनि के देखेको छु भने बीचबीचवाला हुन्छ। गणेश मानजीलाई पत्याउँछन्, अरूलाई पत्याउँदैनन्। गणेश मानजीलाई पत्याउँछन् केआई सिंहहरू पनि। मेरो खिलाफमा जुन दोषारोपणहरू छन् गणेश मानजीको खिलाफमा छैनन्। मेरो मन्त्रीमण्डलमा लागेको आरोप त त्यस मन्त्रीमण्डलमा बस्ने गणेश मानजीलाई पनि लागेको हो, तर उहाँ ठुल दाजुको मन्त्रीमण्डलमा पनि बस्नु भएको छ। यो उहाँको राजनीतिक सतर्कताको उदाहरण हो। गणेश मानजी वार्ता गरिरहनु भएको छ दुवैतर्फ सम्पर्क राखेर। केआई सिंहले सेनालाई सञ्चालित गरेको छ, भागा भाग भएको छ, मन्त्रीहरू सबै भागेर राजदरबार गएका छन्। सेना आएको छ, उसले बन्दुक लिएर बसेको छ, अब कसो गर्ने भन्ने समस्या छ। केआई सिंह पर्खिरहेको रहेछ नक्खुबाट उसको मानिसहरू छुट्ने। त्यसको लागि ऊ समय लिइरहेको थियो र राजा पनि सेनालाई सक्रिय गरेर उसलाई घेर्न खोज्दै थिए। जब दुइटैको कुरा पुग्यो, ऊ संगठित भएर हिँड्न थाल्यो। उसका 60 जना सहयोगीहरू सबै छुटेर आए। उसले सबैको नाउँ लिएर हेरेछ, सबै आइसके। अनि उसले यो बन्दुक ल्याऊ र हिँड भनेर त्यहाँबाट हिँड्यो। उसले काठमाडौँ छाड्यो। त्यो मैले त्यहाँ सुने र मैले भने, यस्तो संकटको बखतमा हाम्रो पार्टीमा अब मतभेद रहन हुँदैन, म आफ्नो पूर्ण सहयोग सरकारलाई दिन्छु भनेर मैले त्यहाँबाट आकाशवाणी सन्देश पठाएको छु ठूल दाजुलाई। एउटा कुरा अघि भन्न बिर्सेको, जुन दिन ठूल दाजुको शपथ ग्रहण भयो त्यस दिन एउटा मार्मिक घटना भएको छ। त्यही दिन दिउँसो सुवर्णजी, उहाँकी पत्नी र उहाँकी बहिनी माला लिएर आउनुभयो, मलाई माला दिनुभयो र रुन थाल्नुभयो, आज त तपाईँ हुनुपर्ने प्रधानमन्त्री, यो सम्पूर्ण कुरा गर्ने, आजको दिन ल्याउने, आजको दिनको निर्माता त तपाईँ हो भनेर भन्नुभयो सुवर्णजीले। मैले भने, जानुस् भइहाल्यो, त्यसको कुनै अफसोस छैन। अनि त्यसै दिन रातिमा एउटा ठूलो काण्ड भएको छ। राति 10-11 बजेतिर याकथुम्बा र 2-3 अफिसरहरू आए। आज सबैलाई थुनौ, प्रधानमन्त्री लगायत सबैलाई, ल त तपाईँ डिक्टेट गर्नुहोस् भनेर उसले भन्यो। देवेन्द्र पनि त्यही छ, हामीलाई गार्ड गर्ने ड्युटीमा खटाएको छ, हामी सबैलाई थुनिदिन्छौ। मैले हाम्रा भरपर्दा अफिसरहरूलाई सबैको घरमा ड्युटीमा राखेको छु, म सबैलाई थुनिदिन्छु, जे भए हुन्छ र आजै तपाईँले निर्णय गर्नुपर्छ किनभने पछि ढिलो हुन्छ। मैले भने, त्यो किन गर्छौ, मलाई सोच्ने समय देऊ न। अनि उसले भन्यो, आज बिहान 3 समय दिन्छु किनभने हामीले बिहानै 3-4 बजेतिर त्यो गर्नुपर्छ। मलाई एक मन त लाग्यो, झोक जस्तो पनि चलेको थियो, गरिदिउँ जस्तो लाग्यो। देवेन्द्रले मलाई सोध्यो, ओ लो गाउन आए थिए रातको? मैले देवेन्द्रलाई भने, म सुतिरहेको थिएँ, मलाई उठाउनु आए र यसो यसो भने। उसले भन्यो, नै नै तुमको ऐसा नहीं करना चाहिए क्योंकि उससे तुम्हारी प्रतिष्ठा गिरेगी, उससे लगेगा कि तुम शक्ति के भूखे हो, तुम्हारी पार्टी की सरकार है और हिंदुस्तान नाराज हो जाएगा, ये तो केवल क्षणिक समाधान होगा, फिर उसके बाद तुमको हिंदुस्तान के खिलाफ और राजा के खिलाफ करना नहीं होगा। उनीहरू भन्थे राजदरबारलाई पनि हामी घेरिदिन्छौँ, त्यो उनीहरू गर्न सक्थे, हतियारहरू थिए उनीहरूसँग, त्यो उनीहरू गर्न सक्थे, तर देवेन्द्रले मलाई रोक्यो। मलाई पनि त्यसो गर्नु उति रुचिकर जस्तो लागेको थिएन। अनि ऊ आयो राति 3:00। मैले भने, भयो हुँदैन, नगर, फेरि सोच्नुहोस् भनेर उसले भन्यो। मैले भने, गर्दैन, छोडिदेऊ, तिमी आफ्नो पूरा वफादारी यस नयाँ सरकारलाई देऊ। अनि उनीहरूले सल्युट गरे, गए। केआई सिंहका 1-2 कुराहरू भनौ। केआई सिंहले त्यो दिल्ली सम्झौता वा समाधान जो थियो त्यसलाई मानेन। उसले के भन्यो भने, मेरो जुन लक्ष्य थियो भैरवाको त्यो मैले पूरा नगरिकन म युद्ध विराम गर्दिन। उसको हातमा 300 सैनिक थिए, उसले अस्वीकार गर्छ, उसले सरकार विद्रोह गर्छ, उसले त्यसो गर्दा मैले केआई सिंहलाई गिरफ्तार गर्ने आदेश दिए। अर्को बालचन्द्र शर्मा, तिनले पनि भयानक लुटपिट र उत्पात गरे भन्ने रिपोर्ट आयो। म गृहमन्त्री थिएँ, मैले तिनलाई पनि गिरफ्तार गर्ने आदेश दिए, तिनी पनि गिरफ्तार भए। यसमा के भएको छ भने, त्यो गर्दा बोर्डर पुलिसहरू मिलिकन गरेका छन्, सेना प्रयोग भयो जस्तो मलाई लाग्दैन। त्यसपछि के भयो भने, उनीहरू गिरफ्तार भएर भैरहवामा राखिए। मोहन शमशेरको मानिस बडा हाकिम थियो त्यहाँ, कुम्भ सिंह भन्ने, पीबी मल्ल पनि त्यही थियो, तिनीहरूले मिलेर एउटा षड्यन्त्र गरेका थिए। मोहन शमशेरले केआई सिंहसँग सम्पर्क गरेको थियो, उनीहरू उसको मार्फत जान थाले, पीबी मल्लको मार्फत। हरि शमशेरले उसलाई खर्च पठाएछन् आफ्नो सुनको थाल बेचेर, त्यो भाग्यो जेल तोडेर। त्यो भाग्दाखेरि भारतीय सेनालाई प्रयोग गरिकन त्यसलाई गिरफ्तार गर्नु पर्यो र गिरफ्तार गरेर त्यसलाई यहाँ ल्याइयो। मेरो मन्त्रीमण्डल छँदैको त्यो कुरा थियो। त्यसै ताकाको कुरा हो, रक्सोलमा एउटा सम्मेलन भएको थियो, बोर्डरमा धेरै लुटपाट हुन थाल्यो, सामान्य नागरिक प्रशासन ध्वस्त भइसकेको थियो, पुलिसहरू पर्याप्त थिएनन्, हाम्रा क्रान्तिकारीहरूसँगका हतियारहरू हिन्दुस्तान गइरहेका थिए र त्यहाँबाट आइ पनि रहेका थिए। ती सबै कुराहरूले गर्दा हाम्रो जिल्ला बडा हाकिमहरू र उनीहरूको जिल्ला म्याजिस्ट्रेटहरूको एउटा सम्मेलन भयो रक्सौलमा। मैले त्यसको सभापतित्व गरे, कसरी रोकथाम गर्ने भनेर। भारतीय राजदूत पनि त्यहाँ पुगेको थियो। हामीले एउटा सामान्य परिस्थितिलाई ध्यानमा राखेर होइन, एउटा एकदम असामान्य परिस्थितिलाई ध्यानमा राखेर रोकथामको उपाय गर्ने कुरा थियो। त्यहाँ त अरू अनेक कुराहरू जो सामान्यत हुन्छन् भए कसलाई कता सुपुर्दगी गर्ने नगर्ने कुराहरू। त्यो सम्मेलन शुरू हुनुभन्दा अगावै मैले बालचन्द्र शर्मालाई रिहा गर भनेर आदेश दिएको थिएँ र उनी रिहा भए। मैले केआई सिंहलाई राम्ररी व्यवहार गरेर राख्नु भनेको थिएँ र त्यही बमोजिम भएको थियो। त्यस सम्मेलनमा भाग लिने गोरखपुरको कमिश्नर एउटा बाहुन थियो, त्यो मर्चबारका मानिसको सम्बन्धी जस्तो थियो, जसलाई केआई सिंहका मान्छेहरूले खुब दुःख दिएका थिए। भयानक शोषक थियो मर्चबारको त्यो मान्छे, त्यससँग नाता पर्दथ्यो त्यस अफिसरको। ऊ चाहन्थ्यो बालचन्द्र शर्मालाई पाठ पढाउन। उसले भन्यो, त्यो खुनी, त्यो डाँका गर्ने मान्छेलाई हाम्रो मदतले पक्रनुहुन्छ र हामीसँग सल्लाह नगरेर छोड्नुहुन्छ। मैले भने, तिनलाई किन हत्यारा भनेको? हाम्रो क्रान्तिमा मैले मानिस मारेको छु, केलाई लुट भन्छौ? क्रान्तिमा कानून बेगर मैले ट्याक्स उठाएको छु मेरो सेनाको खर्चको लागि। तिम्रो सामान्य आँखाबाट त्यो हत्या होला लुट होला, तर क्रान्तिको बखतमा त हत्या पनि हुन्छ लुट पनि हुन्छ, त्यसलाई अब आएर अपराध भन्न त पाइँदैन। कस्तो असामान्य परिस्थितिमा विराटनगरमा लडाई भयो, त्यसमा कति मान्छे मारिए, कति सम्पत्तिको हिनामिना भयो, के त्यसलाई हत्या भयो र लुट भयो भन्छन्? त्यसो हुनाले क्रान्तिकारी नैतिकताको सिद्धान्त अनुसार यी सब कुराहरू भएका छन्। त्यसभन्दा पनि बेसी भएको भए क्रान्तिकारी नेतृत्वले विचार गर्छ, तर ती सब कुरा क्रान्तिकारी परिस्थितिका सामान्य घटनाहरूलाई लुट र हत्या भन्न पाइँदैन। त्यो एउटा सिद्धान्त मैले त्यहाँ राखेँ। त्यसपछि पनि मसँग उनीहरू बहस गर्दै थिए, मैले त्यहाँ भनिदिएँ उनी हाम्रा बन्दी हुन्। उनीहरूले भने त्यसलाई पक्रनमा त हाम्रो पनि हात छ। मैले भने ठिक छ, हामी त्यसको लागि धन्यवाद पूर्ण छौँ, तर उनी हाम्रा बन्दी हुन् र गृहमन्त्रीले उनलाई रिहा गर्न उचित सम्झेको छ। अनि केआई सिंह भैरवबाट भागेकोलाई फेरि पक्राउ गरी लिएर आए। कहाँ राख्ने भनेर भने, मैले त्यही सिंह दरबारमा राख्नु भनिदिए। तर मैले गणेश महानजीलाई के भने भने, त्यसलाई राम्ररी हेर्नुहोला र अलिकति दिन राखेर त्यसलाई छोडिदिनु पर्छ भन्ने मेरो विचार छ। ऊ जहिले पनि भन्ने म बीपी बाबुसँग भेट्छु, मेरो अफिस माथि छ सिंहदरबारको माथिल्लो तलामा, उसलाई थुनेको छ त्यसको एउटा छिडी कोठामा, एउटा गारद छ त्यसैमा उसलाई राखेको थियो। गणेश मानजी उसलाई भेट्न रोज जानुहुन्थ्यो, उसको खानापिनाको सबै विचार गर्नुहुन्थ्यो। त्यो पनि गरिदिनु मेरो निम्ति ठिक थियो कि थिएन, तर त्यो मैले गर्न लगाएँ। जबसम्म म गृहमन्त्री थिएँ उसलाई छुटौला भन्ने भार थियो, तर मेरो सरकार गइसकेपछि र मातृका बाबुको सरकार भएपछि उसले आशा हरायो र त्यसलाई भगाउनमा फेरि मेरो आफ्नो धारणा के छ भने हरिशमशेरको हात छ। त्यो काण्ड गराउनमा पनि, त्यो काण्ड गराएको पनि, हौसला दिएको पनि मोहन शमशेर र हरिशमशेरले हो। केआई सिंह त्यहाँबाट गायब भाग्यो, भाग्यो समात्न सकिएन, तिब्बत पस्यो, तिब्बतबाट पेकिङ गयो र त्यहाँ कति वर्ष बसेर फर्केर आयो। आउँदाखेरि ऊ हरिशमशेरको पाहुना भयो, बडो अचम्मको कुरा थियो। तिब्बतबाट आउँदा राजाले त्यसलाई यत्रो ठूलो स्वागतको व्यवस्था गराए, नाटकीय किसिमको व्यवस्था। त्यो आउँछ, त्यसपछि त्यहाँ मिटिङ हुन्छ जहाँ अनुमति पाइँदैन अरूलाई मिटिङ गर्न। टुँडीखेलको त्यस ठाउँमा सार्वजनिक मिटिङ गर्ने चलन थिएन, उसले त्यहाँ मिटिङ गर्न पायो। सम्पूर्ण देश उसले भ्रमण गर्यो, मञ्चमा दुईटा सेनाको सुरक्षा गार्ड लिएर जान्छ। सबैलाई लाग्न थाल्यो कि महाराज धीराजले पठाएको मान्छे हो र ठाउँ ठाउँमा म महाराज धीराजबाट खटिएर आएको, तपाईँहरूलाई के दुःख पीर मर्का छ त्यो सुन्नु परेको छ भनेर उसले भन्यो। अनि कुम्भ सिंह जो भैरहवामा बडा हाकिम हुँदा केआई सिंह भएको थियो, त्यो उसको साथमा लाग्यो। त्यो फेरि दरबारको गुप्त सेवाको मान्छे भएर आयो राजा महेन्द्रको समयमा। उनका ससुरादेखि लिएर सबैलाई उसको निम्ति उनले लगाएका थिए। केआई सिंहको यस प्रकारको व्यक्तित्व बढाइयो र यसमा राजाले आफ्नो ससुराको मार्फत उसलाई मदत गरेका थिए। 40 मैले सरकारबाट बाहिर गएपछि भ्रमण गरे र भ्रमण गरिसकेपछि तय के भयो भने, मेरा र मातृका बाबुको बीचमा भएका मतभेदहरूको समाधान गर्ने। त्यसमा जयप्रकाशजीले पनि कोसिस गरेका थिए। मसँग जयप्रकाशजी रिसाएका छन्। के भनेका थिए भने, मैं जरा काँप रहा हूँ, मेरा शरीर जरा काँप रहा है, मैं नाराज नहीं हूँ, थोड़ा चलने की वजह से दम फूल रहा है मेरा। मसँग उनी त्यसरी रिसाएका छन्। मैले तीन चारवटा कुराहरू भनेको थिएँ। एउटा कुरा के थियो भने, पार्टीको अध्यक्ष र सरकारको प्रधानमन्त्री एउटै मान्छे हुनुहुँदैन, खास गरेर त्यस परिप्रेक्ष्यमा जबकि सरकारमाथि अरू कुनै अङ्कुश छैन, न संसद छ न केही छ त्यस सरकारलाई अङ्कुशमा राख्ने। प्रधानमन्त्री आफ्नो संगठनका प्रति जिम्मेवार हुनुपर्छ, जनताको कुनै समूहको प्रति जिम्मेवार रहनै पर्छ, त्यसो हुनाले त्यो दुईवटा पद पृथक हुनै पर्छ। सरकारमाथि त्यसको नियन्त्रण रहनुपर्छ, सरकार पार्टीद्वारा नियन्त्रित हुनुपर्छ। मेरो विचार त्यो थियो। जयप्रकाशजी भन्थे, कैसे सरकार पार्टी से नियन्त्रण होगा, यहाँ जवाहरलालजी उसको मानेंगे। मैले भने, यहाँ तो सरकार संसद के नियन्त्रण में है, लेकिन हमारे यहाँ तो संसद नहीं है। त्यही सब कुराहरू तिनीसँग भए। अनि सहमति के भयो भने, म पार्टीको अध्यक्ष हुने र ठूल दाजु प्रधानमन्त्री नै रहने। कार्य समिति हामी पार्टीको अध्यक्ष र प्रधानमन्त्रीले मिलेर बनाउने कुरा भयो। एउटाले संगठनको सञ्चालन गर्ने र अर्कोले सरकार चलाउने र धेरै खिचोला नगर्ने। यो कुरा ठूल दाजुले पनि मान्नुभयो, मैले पनि माने। अब कार्य समिति बनाउने कुरामा दुईचोटि ठूल दाजुले चलाकी गर्नु भएको छ। होइन त लिस्ट तयार गर न भनेर मलाई भन्नुभयो। के हुँदो रहेछ त्यो लिस्ट तयार गर्दा भने, मनोवैज्ञानिक रूपमा त्यो लिस्ट ठूल दाजुलाई पनि मान्ने होस् भनेर म उहाँका मानिसहरूलाई पनि राख्थे। 11 जना राख्नु छ भने 6 जना आफ्नो राखौँला, 5 जना उहाँको राखौँला। यही गरिने हो सामान्यतया। त्यस लिस्टबाट उहाँ चारजना चेक्नुहुन्छ अनि पाँचजना अर्को मान्छे राख्नुहुन्छ। त्यसो गर्दा त मेरो मान्छे त एकजना पनि रहँदैन। अनि जयप्रकाश जी आएपछि भन्नुहुन्छ, उसके लिस्टमा 11 लोग थे, उसमें से हमने 4 जने को हटाया, लेकिन उसको वो मानता नहीं है। जयप्रकाश जी भन्नुहुन्छ, जब मिलकर करना है तो आपको उनके आदमियों को भी तो रखना चाहिए। र यस कुरामा उहाँ मसँग बहस गर्नुहुन्थ्यो। यसो हेर्दाखेरि त हो जस्तो पनि पर्न जान्छ। ठुल दाजुको त्यो दाउ हमेसा रह, त लिस्ट तयार गर भन्नुहुन्थ्यो। लिस्ट तयार गर्दा इमान्दारीका साथ गर्नु पर्थ्यो। वकिलले यी सब कुराहरू बुझेको हुन्छ, जाल झेलका कुराहरू। तर त्यति हुँदाहुँदै पनि एउटा मेल भयो। म पार्टीको अध्यक्ष हुने भए। पार्टीको एउटा महाधिवेशन भयो जनकपुरमा, एउटा अत्यन्त प्रसिद्ध र हल्ली खल्ली भएको सम्मेलन भयो। त्यहाँ अध्यक्षको निर्वाचन हुने भएको थियो। प्रतिनिधिहरूले अध्यक्षको निर्वाचन गर्थे। ठुल दाजु वचनबद्ध हुनुहुन्थ्यो मलाई अध्यक्ष बनाउने कुरामा। ठुल दाजुले नाउँ प्रस्तावित गर्नुभयो। उहाँका केही मानिसहरूले नै हंगामा गरे। केदारमान व्यथित भद्रकाली मिश्र समेत 10-15 जना सम्मेलन छाडेर हिँडे। तर उहाँ यस उत्तेजनाबाट खुसी भए पनि उहाँले यो हंगामा गराउनु भएको थिएन। त्यस सम्मेलनमा 3-4 हजार प्रतिनिधिहरूले भाग लिएका थिए। पार्टी छाडेर जानेहरूले अर्को कांग्रेस बनाए। बाँकी सबैले राम्रो एकता प्रदर्शित गरे। म पार्टीको अध्यक्ष भए। म पार्टीको अध्यक्ष भएर आएपछि सरकार र मेरो सम्बन्धको बारेमा मलाई यति त आत्मचेतना अवश्य थियो कि हुन सक्छ एउटा षड्यन्त्रबाट म हटेको हुनाले त्यसको तोड सक्ला। त्यस्तो अप्रिय कुरा आउन नदिने मेरो चेष्टा थियो। तर मेरो र ठुल दाजुको बीचमा, पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको बीचमा झगडा शुरू भयो। मुख्यत 4 विषयहरूमा। ती मेरो विचारमा मौलिक मतभेद थिए जो म चाहन्छु रेकर्डमा आओस्। मैले त्यो लेखेको पनि छु। अघि मैले त्यो स्पष्ट गरेको छु मेरो एउटा पुस्तिकामा अग्ला कदम शीर्षकमा। त्यसमा मैले मतभेदका ती 4 कुराहरू बताएको छु। पहिलो मतभेदको एउटा बुँदा थियो राजाको बारेमा। ठुल दाजु के भन्नुहुन्थ्यो भने सरकारले राजाबाट अधिकार प्राप्त गरेको छ। निर्वाचन नभएकोले सम्पूर्ण शक्ति राजामा निहित छ। तिनले हामीलाई सरकार दिएका हुन्। उहाँको एकदम कानूनी, संवैधानिक र यथास्थितिवादी तर्क थियो। मैले भने होइन, राजा पनि क्रान्तिद्वारा नै पुनर्प्रतिष्ठापित भएका हुन्। तपाईँ त्यहाँ हुनुहुन्छ त्यस क्रान्तिको परिणाम स्वरूप, जसले राजालाई मात्र सत्तामा ल्याएन बल्कि पार्टीलाई पनि ल्यायो। त्यसो हुनाले अहिलेदेखि नै राजालाई संवैधानिक राज्य प्रमुख जस्तो कार्य गराउन थालिएन भने पछि गएर अर्को क्रान्ति गर्नुपर्ने हुन्छ। अहिले त कलिलो माटो गिलो माटो जस्तो भएकोले जस्तो स्वरूप पनि ऊ स्थिर पनि छैन दिन सकिन्छ। हामीले यो भन्नै हुँदैन कि हामीले शक्ति हासिल गरेका छौं राजाबाट। कानूनी व्याख्या जेसुकै हुन सक्ने भए तापनि एउटा क्रान्तिकारी कानून छ, क्रान्तिको कानून भन्ने मेरो विचार थियो। अब त्यो गल्ती थियो वा थिएन मलाई थाहा छैन, तर त्यो मेरो तर्क थियो। त्यसो हुनाले मेरो विचारमा राजालाई अहिलेदेखि नै संविधानको अभ्यास गराउनु पर्छ। दोस्रो मेरो कुरा के थियो भने भूमि सुधार जति सक्यो छिटो हुनुपर्छ। उहाँ त्यही यथास्थितिको कुरा गर्नुहुन्थ्यो। उहाँका 2 तर्कहरू थिए। एउटा तर्क उहाँको के थियो भने आधारभूत संस्थात्मक परिवर्तन गर्नको निम्ति हामीलाई कानूनी अख्तियार छैन, त्यो त संवैधानिक तौरले निर्वाचित निकायले मात्र गर्न सक्दछ। अर्को के भन्नुहुन्थ्यो भने अहिले नै शान्ति र व्यवस्थाको यत्रो समस्या छ, त्यसमा संकट झन थपिन्छ, त्यो भूमि सुधार गर्न थाल्यौं भने। तेस्रो कुरा मैले के भने भने हिन्दुस्तानलाई आफ्नो थान्कोमा राख्नुपर्छ। हामीहरू कृतज्ञ छौं, तर हिन्दुस्तानलाई त्यसको नाजायज फाइदा उठाउन दिनु हुँदैन। उहाँको भनाइ के थियो भने हामीहरू हिन्दुस्तानसँग झगडा गरेर सफल हुन सक्दैनौ। अहिले पनि धेरैको भनाइ छ त्यही। उहाँ हिन्दुस्तान पक्ष हुनुभयो भनेर भनेको होइन, उहाँले शक्ति नै प्राप्त गर्नुभएको थियो हिन्दुस्तानको समर्थनबाट, त्यसको त कुरै छैन। चौथो कुरा म के भन्थे भने सरकार पार्टीको प्रति उत्तरदायी छ, किनभने अहिले कुनै संसद छैन र त्यस्तो कुनै निर्वाचित जनप्रतिनिधित्वको निकाय छैन। उहाँले के भन्नुभयो भने म त राजाप्रति उत्तरदायी छँदैछु। मैले भने त्यसो होइन, तपाईँले राजा र पार्टी दुवैको विश्वास कायम राख्नुपर्छ। अहिलेको जस्तो परिस्थितिमा पार्टीको भूमिका प्रमुख छ, किनभने अहिले कुनै निर्वाचित संसद छैन। यी 4 कुराहरूमा मेरो र ठुल दाजुको बीचमा मतभेदहरू थिए। भयानक ठूलो मतभेद हुन थाल्यो हाम्रो बीचमा। अलिकति उहाँ पनि उचालिनु भयो, अलिकति म पनि अनुत्तरदायी भए होला। त्यस वखतका अखबारहरू हेरे थाहा पाइएला। त्यसै अवसरमा हामीहरूको एउटा विशेष अधिवेशन भयो विशाल नगर दरबारमा, हाम्रो महासमितिको विशेष अधिवेशन। त्यसमा यतातर्फबाट सरकारलाई दोषहरू लगाए जो सामान्य किसिमको हुन्छ, त्यही पनि त्यसलाई ठुल दाजुले जोरदार किसिमले जवाब दिनुभयो। त्यही वखत पहिलो पटक तुलसी गिरी आएर मेल गराउने कोसिस गरेको छ। पहिलो पटक त्यो दृश्यमा आएको छ। त्यो पार्टीमा थिएन, सम्पर्क गरिरहेको थियो। म विशालनगरमा बस्थे, मतदान भयो छलफलमा, उहाँ मतदानमा हार्नुभयो। यद्यपि उहाँले आफ्नो कुरा खुबै राम्रोसँग भन्नुभएको थियो। केही सय प्रतिनिधिहरूले भाग लिएका थिए, जसमध्ये 23-24 जना मात्रै उहाँसँग लागे। त्यसपछि उहाँले त्यस अधिवेशनको बहिष्कार गर्नुभयो र बहिष्कार गर्ने बित्तिकै अर्को दिन उहाँले अर्को पार्टी गठन गर्नुभयो, राष्ट्रिय प्रजा पार्टी। अधिवेशनमा उहाँको खिलाफ प्रस्ताव पास भएपछि उहाँले भन्नुभयो, अच्छा अब म राजीनामा गर्छु। उहाँको त कुरा मिलिसकेको रहेछ राजासँग, राजीनामा गर्नु, तिमी अर्को पार्टी बनाउनु इत्यादि कुरा। उहाँले राजीनामा गर्नुभयो प्रधानमन्त्री पदबाट र अर्को पार्टी बनाउनु भयो। म अब भ्रमण गर्न निस्केँ भन्नुभयो। त्यसको 6-7 दिनपछि फर्केर आउनुभयो अनि राजाले देशको सबभन्दा ठूलो पार्टी राष्ट्रिय प्रजा पार्टीको नेताको हैसियतमा सरकार बनाउन आमन्त्रित गरे अनि हामीहरू त विरोधी दलमा भयौं। राजा त्रिभुवन मरेपछि त ठूल दाजुको हात खुट्टा नै काटिए जस्तो भयो। ठूल दाजु स्विजरल्यान्ड जान खोज्दै हुनुहुन्थ्यो, त्रिभुवनले रोकिदिए। उनले आफ्नो जेठो छोरालाई मात्रै बोलाए, त्यसबाट एउटा चिसो पस्यो। उनले अख्तियारी लिएर आए राजा त्रिभुवन मर्नुभन्दा पहिले नै। राजाको अख्तियारी, राज प्रतिनिधित्वको अधिकार लिएर आए युवराज धीराजले। आउने बित्तिकै मलाई लाग्दछ राजा त्रिभुवन मर्नुभन्दा अघि नै उनले दुईटा विभाग ठूल दाजुबाट झिकिदिए। त्यसभन्दा पहिले मैले ठूल दाजुलाई भने, ठूल दाजु तपाईँलाई अब झिक्छन्, त्यसो हुनाले तपाईँले केही सशक्त नाटकीय काम गर्नुपर्छ। भूमि सुधार सम्बन्धी या यस्तै कुरामा तपाईँले एउटा सशक्त आधार लिनुपर्छ। मैले त्यसो भन्दाखेरि हो र भन्नुभयो। मैले गोप्य तौरले भेटेको थिएँ उहाँलाई। पुत्ली सड़कमा तारिणी बस्थ्यो, म विशालनगरमा बस्थे। उसले हामी दुई दाजुभाइले बोलाए जस्तो गरेर भेट गराएको थियो। मैले भने, ठूल दाजु अब तपाईँलाई केही हप्ताभित्रै झिक्छ, त्यसो हुनाले तपाईँले आफ्नो एउटा आधार तयार गर्नु पर्यो। तर यसै बीचमा राजा त्रिभुवन मरे। त्यसपछि राजा महेन्द्र राजा भए। एउटा ज्यादै अप्रिय बहस उठाए प्रजातन्त्रको बारेमा। मान्छे भन्छन् प्रजातन्त्र भयो, अहिले बालक छ। तर बालक भएर यस्तो धूर्तता, लुच्चापन, बालकमा हुने निर्दोषिता नै छैन यस प्रजातन्त्रमा भनेर उनले आक्रमण गरेका छन्। मैले ठूल दाजुलाई उहाँ प्रधानमन्त्रीबाट हट्नुभन्दा अघि नै भने, अब तपाईँमाथि पनि कारवाही गर्छन्, तपाईँ अब होसियार भएर बस्नुहोस्। उहाँले भन्नुभयो, के तँलाई लाग्छ यो कुरो, म भोलि राजासँग समय लिन्छु र कुरा गर्छु। उहाँको दुईवटा विभागहरू खोसिएको छ, उहाँ जानुभयो राजालाई भेट्न। भन्नुभएछ उहाँले, सरकार मेरो आवश्यकता छैन भने म राजीनामा गर्छु, अरूलाई गरे हुन्छ, बाहिर यस्तो हल्ला पनि छ। किन, मलाई पूरा विश्वास छ, मैले दुईवटा विभाग झिकेकोले भनेको, त्यो त तिमीलाई काम हलुका होला भनेर पो गरेको हो। फेरि त्यो त बडो बदनामीको पनि विभाग थियो, त्यो मैले आफ्नो हातमा राखेको हुँ, अरू म केही गर्दिनँ, तिमी काम गर्दै जाऊ। त्यसपछि फेरि मेरो भेट भएको छ ठूल दाजुसँग, राजाले केही गर्दैनन् भन्नुभयो। त्यसको 3-4 दिनपछि क्याबिनेटको बैठक हुँदै थियो, राजदरबारबाट खबर आयो उहाँ खोसिनु भएको। सिंहदरबारबाट आउँछ एउटा खाम, उहाँले खोल्नुभयो, महावीर शमशेर लगायत सारा बसिरहेका छन्। पढेर भन्नुहुन्छ, अब म प्रधानमन्त्री छैन, तपाईँहरू अब मन्त्री हुनुहुन्न, अब यो क्याबिनेट भएन। यति भनेर उहाँ घर गइहाल्नुभयो। त्यसपछि ठूल दाजु ठाकरे हुनुभयो। राजाले प्रत्यक्ष शासन गरे, हाम्रो त विरोधी दलको भूमिका छँदै थियो। जब हामीले देख्यौं सरकारको उम्मेद छैन भनेर हामी भ्रमण गर्न थाल्यौं। मैले पार्टीको अध्यक्षको हैसियतले भ्रमण गरे। मैले 2-4 सुदूरपश्चिमका उत्तरी पहाड़ी भेगलाई छाडेर बाँकी सब भ्रमण गरेको छु। एक दिन मलाई राजा महेन्द्रले भनेका थिए, तपाईँ भन्दा पनि बेसी मैले भ्रमण गरेको छु। उनले भ्रमण गरेका रहेछन्। मैले भने, सरकारको त साधन पनि हुन्थ्यो, म त यसै डुलेको छु। गणेश मान्जीले पनि भ्रमण गर्नुभयो, अरूहरूले पनि गरे। त्यस भ्रमणद्वारा पार्टीको एउटा जग बन्यो, जनतामा पार्टीको प्रतिष्ठा छँदै थियो। अधिवेशन हरेक साल हुने, जिल्ला अधिवेशन हुने, विराटनगर अधिवेशन, वीरगंज अधिवेशन, नेपालगंज अधिवेशन भए, यी सबै कामले गर्दा एउटा गतिविधि कायम रह्यो र जहिले पनि हाम्रो विरोधको लक्ष्य सरकारको खिलाफ रहन्थ्यो र किसानहरूका हकहरूका कुराहरूमा केन्द्रित रहन्थ्यो। त्यसमा विदेश नीतिहरूका प्रश्नहरू पनि हुन्थे र धेरै विषयहरू हुन्थे, यो सरकार उत्तरदायी भएन, निर्वाचन चाँडै गर र भूमि सुधार गर भन्ने कुराहरूको, निर्वाचन चाँडै गर भन्ने जोड थियो हाम्रो। 41 एकचोटि मैले के सोचे भने, म हटौं पार्टीको अध्यक्ष पदबाट, धेरै भयो अध्यक्ष भएको, अब सुवर्णजीलाई बनाउनु पर्यो भन्ठाने मैले। त्यसमा गणेश मान्जीले भन्नुभयो, तपाईँ पछि मैले पो त बन्नुपर्छ। मलाई गणेश मान्जीमाथि उति भार थिएन, सुवर्णजीलाई बनाउनु पर्छ पार्टीको अध्यक्ष भनेर मैले वर्किङ कमिटीमा सुझाव गरेको थिएँ, म त हट्छु भनेको थिएँ। त्यसको लागि अधिवेशन हुनेवाला थियो वीरगंजमा, सुवर्णजी त कहीँ भ्रमण गर्न जाने होइन, अध्यक्ष भएको हुनाले मैले सुवर्णजीको निम्ति प्रचार गर्न जानु पनि भएन। तर सबैलाई थाहा थियो म सुवर्णजीलाई समर्थन गरिरहेको थिएँ। गणेश मान्जीले ठूलो अभियान गर्नुभयो, सायद मेरो परिवार पनि विभाजित भयो। गिरिजाले गणेश मान्जीलाई मत दियो कि के गर्यो मलाई थाहा छैन, तर अत्यधिक बहुमतका साथ सुवर्णजी जित्नु भयो। वीरगंजमा भएको एउटा अधिवेशनमा हामीले समाजवादलाई पार्टीको सिद्धान्तको रूपमा स्वीकार गरेका थियौं र हाम्रो सम्पर्क सोसलिस्ट इन्टरनेशनलसँग रहन्छ भनेर पास गरेका थियौं। त्यस वखतमा हामीले ज्यादा जोड़ दिएको केमा थियौं भने राजा त्रिभुवनको प्रतिज्ञा बमोजिम संविधान सभाको निम्ति चुनाव गराउनु पर्यो र भूमि सुधार गर्नु पर्यो। किसानहरूको निम्ति हामी भूमि सुधारका नाराहरू दिन्थ्यौं र राजनैतिक नारा हामी के दिन्थ्यौं भने राजा त्रिभुवनको वचन पूरा गर। हामीहरू भन्थ्यौं हामीहरू भएको भए हामी दुई महिनाभित्र चुनाव गराउँथ्यौं। म गृहमन्त्री भएको बेलामा त्यही घोषणा गरेको थियो दुई वर्षमा चुनाव गराउने भनेर। चुनाव अहिलेसम्म भएन, राजाले यसो गरे उसो गरे भनेर हामी भन्थ्यौं। यही दुईटा घोषणामा हामीले संगठन निर्माण गर्यौं। हामीहरू जहाँ पनि जान्थ्यौं ठूला सार्वजनिक सभाहरू गर्थ्यौं। हाम्रा कार्यकर्ताहरू अहिलेका कार्यकर्ताहरूभन्दा जनतामा ज्यादा भिजेका हुन्थे। बजारहरूमा मात्र सीमित नरहेर गाउँहरूमा हाम्रो बढ्ता प्रभाव थियो। काठमाडौँ हाम्रो नियन्त्रणमा थिएन, त्यो त अहिले जस्तो छ पहिले पनि त्यस्तै थियो। यस अवधिमा दुई तीनवटा कुराहरूमा बहस भएका थिए। यसभन्दा अघि मातृका बाबुसँग जो विषयहरू उठेका थिए ती त छँदै थिए। हामीहरूको राजासँग मतभेदहरू यस मानेमा थिए, खास गरेर त्रिभुवन पछि राजा महेन्द्रसँग, कि उनी प्रजापुरा विरोधी मान्छे थिए। हाम्रो जोड थियो चुनाव होस् प्रत्यक्ष शासन नहोस्। त्यस किसिमसँग तिनीसँग हाम्रो विवाद चलेको थियो। मसँग बीचबीचमा भेट्थे उनी। उनले एउटा राजनैतिक सम्मेलन बोलाएका थिए, कुन पार्टी सानो कुन पार्टी ठूलो भन्ने भेद नगरेर। करिब 120-125 जति संघ संस्थाहरूका मानिसहरूको भेला गराएका थिए। त्यसमा सबभन्दा आश्चर्यको कुरा एउटा मृत्यु संस्कार संस्था लाभारिसहरूलाई पोल्ने, त्यो पनि सामेल भएको थियो। हामीहरूले त्यस सम्मेलनको बहिष्कार गर्यौं। हाम्रो हमेसा दबाव रह्यो कि चुनाव चाँडै हुनुपर्छ। अनि टंक प्रसाद जब प्रधानमन्त्री भए कमल पोखरीमा बसेका थिए कुनै राणाजीको घरमा। उनले मलाई रातिमा बोलाए खानालाई र भने, विश्वेश्वर बाबु मलाई मदत गर्नु पर्यो। राजाले भनेका छन् कि सकेसम्म बढी सहयोग लिइकन सरकार बनाऊ। तपाईँलाई दुईटा सिट दिन्छौं, तपाईँ आउनु पर्यो, तपाईँले कसैलाई पठाउनु पर्यो। मैले भने, हामीहरू आउँदैनौ, अब तपाईँ आफ्नो सरकार बनाउनुहोस्। तपाईँसँग हामी सहयोग गर्न सक्दैनौ, हामी तपाईँसँग चुनाव छिटो गराउनुहोस् भन्ने मात्र माग गर्दछौ र त्यो सकेसम्म छिटो गराउनुहोस्। त्यो कुरा त्यत्तिकै भयो। अर्को कुरा के भयो भने, तिनको पालामा चीनसँग दौत्य सम्बन्ध स्थापित भयो। त्यसमा त हामीले भन्ने कुरा केही थिएन। एकचोटि टंक प्रसादले म कहाँ आएर के भने, होइन, चिन्नेहरू यहाँ दबाव दिँदैछन् तिब्बतको बारेमा। हाम्रो अति क्षेत्रात्मक अधिकारहरू थिए तिब्बतमाथि। दलाई लामाले नेपाललाई वार्षिक 10,000 रुपियाँ बुझाउँथे। नेपालीहरूमाथि तिब्बती अदालतमा मुद्दा चल्न सक्दैनथ्यो, त्यसको लागि नेपाली अदालत नै हुन्थ्यो। यी सबै असमान सम्झौता राख्नु हुँदैन भनेर दबाव दिइरहेका छन्। त्यसमा तपाईँको भनाई के छ? मैले भने, अहिले किन त्यसमा हतार गर्ने? अहिले त हाम्रो हात माथि छ, पछि त्यस्तो कुनै जरूरत पर्ला नेपाललाई चीनसँग, त्यस बेलामा एउटा कुरा छोड्छौ, त्यसको साटोमा अर्को कुरा मिलाउन सकिन्छ। मैले त्यसो भन्दा उनले भने, हिन्दुस्तानले पनि मलाई दबाव दिइरहेको छ। मैले भने, अहिले के हतार छ र? उनले भने, हतार त छैन, तर तपाईँले सोचेर राय दिनु पर्यो। म कहीँ जाँदै थिएँ, त्यही सिलसिलामा दिल्ली गएँ। दिल्लीमा जवाहरलालजीलाई भेटे। मलाई टंक प्रसादजीले भन्थे, उनीलाई तपाईँको दबाव परिरहेको छ तिब्बतको बारेमा, हामीलाई किन तपाईँको यत्रो आग्रह? एक त म समाजवादी विचारको मान्छे भएकोले तिब्बतको स्वतन्त्रतामा हामीहरूको समर्थन थियो र चीनले गरेको हामीलाई लाग्थ्यो आक्रमण हो। हाम्रो समाजवादी पृष्ठभूमि भएकोले त्यो मलाई लाग्थ्यो। लोहिया त त्यसलाई बाल हत्या भन्थे, तिब्बतलाई चीनले खाएको बाल हत्या भन्थे। तिब्बतको सम्बन्धमा कुरा गर्दा मैले जवाहरलालजीलाई भने, तपाईँले चाँदीको किस्तीमा हालेर तिब्बत चीनलाई दिनुभयो। उनले भने, तो क्या दलाई लामाको उनके गद्दीमै बिठाने के लिए हम सेना भेजे? मैले भने, सेना भेज्ने की जरूरत नहीं है, लेकिन आपने उसके कब्जे को अंतर्राष्ट्रीय वैधता प्रदान की है, एक मान्यता प्रदान की है, और ये हम लोगों को भी आप कह रहे हैं कि उसे एक तरफी छोड़ दो। जवाहरलाल जी ले अनि भने, देखिए बीपी, इतने बड़े देश के साथ सद्भावना प्रदर्शन करने से आपका संबंध अच्छा होगा, उनके ऊपर दबाव डालकर आप कुछ नहीं कर सकते। मलाई उनले राम्ररी सम्झाएका थिए। मलाई तिनको दृष्टिकोण मुनासिब जस्तो पनि लाग्यो। तैपनि मैले टंक प्रसादलाई भने, तपाईँ आफ्नो निर्णय गर्नुहोस्। त्यसपछि टंकप्रसादले एउटा अर्को काम गरे। के भनेर घोषणा गरे भने चुनाव संविधान सभाको लागि होइन संसदको लागि हुन्छ। उनको तर्क थियो त्यो गर्यो भने चाँडै संसद गठन हुन्छ। हामीहरूको तर्फबाट त्यस कुराको निकै विरोध भयो। म अदालतमा गए र जे जे गर्न सम्भव हुन्थ्यो सबै थोक गरे। टंकप्रसाद सरकारबाट हटे। मलाई लाग्छ टंकप्रसादलाई राजाले राख्ने प्रयोजन सायद यही काम गराउनु थियो, यस विचारलाई प्रचारित गराउनु र अरू दुई चार कुरा उनीद्वारा गराउनु परेको थियो होला। मसँग राजाको बीचबीचमा भेट भइरहन्थ्यो। राजा र मेरो मतभेद भइरहने र सार्वजनिक रूपमा मतभेद हुन्थ्यो। राजाले एक दिन मलाई बोलाएर कुरा भइरहेको बखतमा के भने भने तपाईँको राष्ट्रिय भावनाको बारेमा त कसैलाई शंका छैन र तपाईँ प्रजातन्त्रवादी पनि हो, त्यसमा पनि शंका छैन, तर मेरो हितको कुरा त तपाईँ हेर्नुहुन्न। मैले भने सरकारको राष्ट्रिय भावनाको बारेमा पनि शंका छैन तर सरकार प्रजातन्त्र विरोधी हो। मैले राजालाई यसरी भन्दा उनले भनेका छन् म त प्रजातन्त्रवादी हुँ कि होइन यो त इतिहासले प्रमाणित गर्नेछ, अहिले मैले भनेर त केही हुँदैन। राजा महेन्द्रमा आफ्नो बुवाको प्रति एउटा दोष भावना थियो। उनी एकपटक इङ्ल्याण्ड गएको बेलामा एउटा तान्त्रिकसँग उनको सम्पर्क भएछ। उनले निजी दौरमा के थाहा पाए भने त्यस तान्त्रिकले सम्पर्क गराउँदो रहेछ मरेको आत्मासँग। राजालाई भेट्ने कौतूहल भएछ आफ्नो बुबासँग। मलाई तिनले एक्लैमा कुरा हुँदा भनेका छन् त्यो कुरा। सबैलाई थाहा दिएर जाउँ भने बडो हास्यास्पद हुन्छ भनेर म सुटुक्क सैनिक सचिवलाई लिएर बडा महारानीको साथ त्यस कहाँ पुगेँ। पुगेपछि उसले सोध्यो कसलाई भेट्न चाहन्छौ। मैले भने मेरो बुवालाई। हुन्छ त्यसो भए बस, डराउनु त डराउँदैनौ भनेर सोधेछ। त्यसको एकछिन पछि त झ्यालबाट हो कि कहाँबाट हो राजा त्रिभुवनको प्रेत छाया सामुन्ने उभियो। राजाले मलाई त्यसको वर्णन सुनाउँदै भनेका थिए। मैले त्यस छायालाई हात पताएर हेरे। धेरै कुरा मैले सोधे, कुरा गरे, तपाईँको बारेमा पनि सोधे। मैले सोधे मेरो बारेमा के कुरा भएको थियो। उनले भने होइन सबै कुरा त म भन्दिनँ, तर जहाँसम्म नेपालको राष्ट्रिय हितको सवाल छ त्यसमा बीपीलाई विश्वास गरे हुन्छ। उनले भने मेरो बुवाले त्यो भने, अनि त्यसमा मैले मजाकमा भनेको थिएँ तर जहाँसम्म आफ्ना अधिकारहरूका कुरा छन् राजाहरूको त्यसको बारेमा विश्वास गर्न हुँदैन है भनेका होलान् भनेर मैले भने। उनले भने अरू कुरा म भन्दिनँ, यति म भन्छु मैले सबैको बारेमा सोधेँ। त्यस स्तरमा हाम्रो कुरा हुन्थ्यो। मलाई पहिले पनि भनेका थिए र मेरो उनीसँग मतभेद नै त्यही कुरामा थियो। म भन्थे सरकार प्रजातन्त्रवादी होइन, तर मेरो बारेमा उनी भन्दथे तपाईँको राष्ट्रिय भावनाको बारेमा कसैलाई शंका छैन। 42 हाम्रो आफ्नो राजनैतिक गतिविधि चलिरहेको थियो। चुनाव छिटो हुनुपर्छ भन्ने कुराहरूमा हामीले जनमत संगठित गरिरहेका थियौं। एक दिन राजाले मलाई बोलाएर भने मैले सबैलाई हेरिसकेँ, अरू कोही काम लाग्दा रहेनछन्, अब म तपाईँलाई बोलाउँछु सरकार बनाउनलाई, तपाईँले स्वीकार गर्नुहुन्छ। मैले भने हाम्रो त न्यायसंगत अधिकारै हो, सरकारले अहिलेसम्म नमानेर मात्रै होइन भने हामी सरकार किन बनाउँदैनौ। तर तपाईँ प्रधानमन्त्री हुनुपर्छ भनेर उनले भने। मैले भने म त प्रधानमन्त्री हुन्न, किनभने हाम्रो अभिरुचि चुनावमा भएकोले म त चुनावको तयारीमा लाग्छु। हाम्रो सरकार बन्यो भने त्यसको प्राथमिक काम चुनाव गराउनु हुनेछ। सरकारले सुवर्णजीलाई प्रधानमन्त्री बनाउनु पर्छ, त्यो सरकारलाई पनि ठिक पर्छ। म अहिले पार्टीको अध्यक्ष छु, म संगठनपट्टि लाग्छु र चुनावको प्रचारपट्टि लाग्छु। मलाई उनले दुई तीन पटक जोड गरे र पछि भने ल त सुवर्ण शमशेरलाई नै बोलाउला, तर एक दुईवटा कुराहरू गर्नुपर्छ, मेरा पनि दुई चारजना मान्छे राखिदिनुपर्छ त्यस मन्त्रीमण्डलमा। मैले भने त्यो त प्रधानमन्त्री जसलाई बनाउने हो त्यसैसँग कुरा गरे भइहाल्छ नि, त्यो मिलाउन नसकिने त कुरा भएन। मैले त्यो भन्दा हो यो त हो भनेर उनले भने। उनले एउटा सानो चिट झिके, कोटको जेबबाट झिकेका थिए, सानो कागजमा मसिनो अक्षरले लेखेको थियो। त्यो पनि केही मनोवैज्ञानिक कारणले हुन सक्छ, बडो सानो र मसिनो, बडो गोप्य जस्तो अलिकति थियो। त्यसलाई राख्दै भने ल त्यसो भए किन सोध्नु अरू कुरा, त्यो पनि म सुवर्ण शमशेरलाई सोधौंला, भोलि मलाई सुवर्ण शमशेरसँग भेटाइदिनुहोस् भनेर उनले भने। मैले भने सरकारको हुकुम हुन्छ भने म पठाइदिन्छु। सुवर्ण शमशेरसँग राजाको कुरा भएछ। मैले आफ्नो पार्टीको मिटिङ बोलाएँ, फलानु दिन तिम्रो सरकार बन्छ, लिस्ट लिएर आउनु, तिम्रो सरकार बन्छ भनेर उनले दुई चार दिनको टाइम दिएर पठाए। हामी प्रतीक्षा गरिरहेका थियौं सरकार बनाउनको लागि बोलाउलान् भनेर। यसभन्दा ठूलो वचनबद्धता त अरू केही हुँदैन। म बसेको छु नाग पोखरीमा तारिणीको घरमा। त्यहाँ राजाको घोडसवार आयो, आएर चिठी सिलबन्दी चिठी दिएर गयो। मलाई लाग्यो त्यो हामीलाई बोलाएको हो कि फलानु दिन आउनुहोस् तपाईँहरू भनेर। त्यस्तै गयो होला सुवर्णजी कहाँ पनि। सुवर्ण मकानै हुनुहुन्थ्यो जस्तो लाग्छ, सायद हामी सँगै प्रतीक्षा गर्दै थियौं। त्यस चिठीलाई खोलेर हेर्दा त्यसमा लेखेको पायौं प्रिय विश्वेश्वर बाबू, अस्ति तपाईँसँग कुरा हुँदा सरकार तपाईँलाई दिने भनेर मैले भनेको थिएँ, पछि विचार गर्दा लाग्यो तपाईँहरूको जस्तो ठूलो पार्टीको सम्मानको निम्ति चुनावबाट तपाईँहरूको स्वागत गर्न पाउँदा मेरो पनि इज्जत हुने र तपाईँहरूको पार्टीको पनि इज्जत हुने हुनाले मैले अर्को व्यवस्था गर्न आँटेँ, त्यो बुझिदिनुहोला, धन्यवाद तपाईँको महेन्द्र भनेर औपचारिक चिठी टाइप गरेको र अङ्ग्रेजीमा दस्तखत गरेको थियो। त्यो चिठी जफत गरेर राखेका छन्। पुस एक गतेका दिन म समातिँदा खान तलासी गरेर, यो बडो महत्वपूर्ण चिठी छ, त्यसमा देखिन्छ कसरी राजाले दुई दिन अघि भनेको कुरा उल्टेका छन्। त्यसको एक दिन अघिको कुरा थियो, मसँग भारतीय राजदूत भेट्न खोजिरहेको थियो, भगवान चाहे। मैले हुन्छ म भेटौँला भनेको थिएँ। त्यससँग कहाँ भेट्ने भन्ने कुरा हुँदा त्यही कमल पोखरी निरै भारतीय राजदूतावासको सांस्कृतिक सहचारी थियो मेरो मित्र सुमन। सुमनले मलाई खान बोलायो, राजदूत पनि आउँदैछ भन्ने थाहा नदिएर। मलाई मात्र होइन, दुई चारजना अरूलाई पनि खान बोलायो। अनि के भन्यो भने, एक आदमी कमरेमा इन्तजार गर रहे हैं, जाओ न। त्यहाँ एउटा कुर्सीमा भारतीय राजदूत बसिरहेको छ। उसले मसँग के जान्न चाहिरहेको थियो भने, मेरो र राजाको बीचमा के कुरा भयो। म त्यो भनिरहेको थिइनँ। मैले भने, मेरो राजासँग के कुरा भयो, त्यो किन भन्ने। अनि त्यसमा ऊ झोकिएर बसिरहेको थियो। त्यही भन्यो, अब बहुत ही कठिन दिन आप लोगों का आ रहा है, आप ये समझते होंगे कि आपको सरकार मिल रहा है। उसले एक दिन अघि भनिसकेको थियो त्यो कुरो मलाई, रातिको करिब 9 बजे। भोलिपल्ट त्यस्तो चिठी मैले पाएँ। अनि केआईसिंह आयो। आउँदाखेरि अलिकति हामीलाई के लाग्यो भने, त्यो अलि उटपटाङ्गे जस्तो मान्छे छ र भारतीय राजदूतले भनेको छ कि अब तपाईँहरूले दमन गर्छ। केआईसिंहको पूरा पृष्ठभूमि हामीलाई थाहा थियो। टिभी मल्ललाई थुनेर राखेको थियो, उसलाई छोडेको थिएन किनभने उसले सबै कुरा खोलिदिने थियो। त्यससँग राजा महेन्द्रको पनि सम्पर्क र राजा त्रिभुवनको पनि सम्पर्क थियो। त्यो मर्यो जेलमा। हामीहरूले कति कोसिस गर्यौं, त्यसलाई छोडाउन सकेनौं। ऊ पक्राउ परेको थियो केआईसिंह काण्डमा। ऊ भन्न खोजिरहेको थियो मलाई धेरै कुरा। त्यससँग अलिकति दिन थुनिएका थिए सुन्दरराज चालिसे। चालिसेलाई उसले सबै कुरा सुनाएछ कि तिमीले यी सबै कुरा बिपीलाई सुनाइदिनु, बिपीले यी सबै कुरा थाहा पाउनै पर्छ। मैले भनिसकेको छु सुनको थाल बेचेका कुराहरू त्यसैले भनेको थियो, ती कुराहरू जो पछि पुष्टाइ पनि भए। केआईसिंह प्रधानमन्त्री त भयो, तर ऊ त उटपटाङ मानिस थियो। त्यो सरकार 3 महिनाभन्दा बेसी चलेन, अनि फेरि केही दिन प्रत्यक्ष शासन जस्तो गरे, सत्याग्रह इत्यादि भयो, अनि फेरि हामीहरूसँग कुराकानी गर्न थाले। हामीहरूसँग मात्रै होइन, एउटा सम्म गोर्खा दलको, टंकप्रसादको, मेरो, केआईसिंहको, रेग्मीको, यस्तै 4-5 वटा पार्टीहरूको। अलिक दिनपछि राजाले भने, मैले यो तय गरे कि मैले नै अध्यक्षता गरेको एउटा मन्त्री परिषद राख्छु, काँग्रेसको तर्फबाट सुवर्णलाई उपाध्यक्ष राख्छु। हामीले भन्यौं हुन्छ, तर चुनाव त्यसको प्राथमिक उद्देश्य हुन्छ। हामीहरू मान्यौं, तर उनले सुवर्णजीलाई अध्यक्ष नै बनाए, उपाध्यक्ष बनाएनन्। अरू पार्टीहरूका मानिसहरूलाई पनि उनले राखे, उनीहरू सरकारमा सम्मिलित भए। डिल्ली रमन रेग्मी त आफै सामेल भए। सुवर्णजी भएपछि त चुनावको कुरा निश्चय भइहाल्यो। चुनावको सम्बन्धमा त हामीले त्यस संसदको चुनावलाई मानिसकेका थियौं। अब संविधान कसले बनाउने भन्ने कुरा आयो, यो पनि त्यसै ताकाको कुरा हो। जब यो निश्चित भयो कि संविधान सर आइभो जेनिङ्सले बनाउँछ, म ढुक्क भए। एउटा ब्रिटिस जसले सिलोनको संविधान बनाएको थियो, त्यसले संविधान बनायो भने प्रजातान्त्रिक हकहरूलाई खत्म गर्ने किसिमको बनाउँदैन भनेर राजालाई मैले भने। त्यसले बनाएको संविधान छ भने म मान्दछु। त्यसपछि राजाले एउटा संविधान मसुदा समिति बनाए। त्यसमा सूर्यप्रसाद थिए, हरप्रसाद र अरूहरू थिए। तर आइभो जेनिङ्सले एउटा मस्यौदा दियो जसलाई दरबारले अस्वीकृत गरिदियो। दोस्रो मस्यौदा दियो, त्यो पनि अस्वीकृत भयो। यो भनेर कि यसमा धेरै ज्यादा अधिकार भयो संसदसँग। तेस्रो मस्यौदा दियो, त्यसमा छलफल हुँदा जेनिङ्सले भन्यो, अब म अर्को मस्यौदा दिन्न, हिँडे अब म। त्यसरी त्यो अन्तिम ड्राफ्ट तयार भयो। आइभो जेनिङ्सले दिएको संविधान अहिले पनि मलाई लाग्छ अनौठो छ। त्यसमा राजाको अधिकार पनि सुरक्षित राखेको छ, संसदको अधिकार पनि सुरक्षित छ। त्यसमा अपेक्षा के गरेको छ भने, राजा पनि जिम्मेवार हुन्छन्, अनि मात्र त्यो चल्न सक्छ। यसरी त्यो सन्तुलित थियो। साँच्चै भनौँ भने संवैधानिक राजतन्त्र भनेको संविधानमा के लेखियो भन्ने भन्दा पनि बेसी कति जिम्मेवार राजा हुन्छन् र कति जिम्मेवार प्रधानमन्त्री हुन्छ भन्ने कुरामा निर्भर गर्थ्यो। गणेश मानजी त त्यसमा खोचे देखाइरहनुहुन्थ्यो। मैले त्यसमा काम गरे हुन्छ भने, अनि त्यही स्वीकृत भयो। आइभो जेनिङ्सले दिएकै मस्यौदा स्वीकृत भयो। चुनाव भयो, चुनावमा हामीहरूले जित्यौं। 43 अब संकट आयो। संकट दुई ठाउँबाट आयो, एउटा संकट दरबारबाट र अर्को हिन्दुस्तानबाट। अब त म हुने भए प्रधानमन्त्री, त्यो पनि बडो रमाइलो छ। चुनाव भइसक्यो तर राजाले बोलाउँदैनन्, यो पनि बडो रमाइलो छ। चुनाव भइसक्यो तर राजाले बोलाउँदैनन्, चुनावमा उम्मेद्वार खड़ा गर्नमा हाम्रो एउटा संसदीय समिति बनेको थियो, तर मुख्य त मनै थिए त्यसमा। अरू मान्छेहरूलाई थाहा पनि थिएन, सुवर्णजीलाई सम्म थाहा थिएन को मान्छे के हुने हो भनेर। त्यसभन्दा पनि जिताउने प्रचारक त मनै थिए। त्यसबेला दुई तीनवटा निर्वाचन क्षेत्रहरूका घत लाग्दा कुराहरू छन्। राष्ट्रियताको भावनाको मलाई बडो घत लागेको छ। एउटा अनुभव सरोज कोइरालाको निर्वाचन क्षेत्रको थियो। चुनावको टिकट कसलाई दिने भन्ने कुरा थियो। सरोजकै घरमा पार्टीका कार्यकर्ताहरूको मिटिङ मैले बोलाएँ। त्यस मिटिङमा करिब 50-60 जना मानिसहरू थिए, त्यस निर्वाचन क्षेत्रभरिका। अनि मैले भने कसलाई टिकट दिने। त्यसमा रामनारायण मिश्र पनि छन्। सामन्तहरूले एउटा बडो प्रभावशाली राजपूतलाई उठाएका छन्। त्यसलाई गिरीका परिवारहरू, तुलसी गिरी होइन र रामनारायणका परिवारहरू, रामनारायण होइन, त्यसलाई समर्थन गर्दै थिए। सबै सामन्तहरूको उसलाई समर्थन छ र ऊ बडो शक्तिशाली छ। निर्वाचन क्षेत्रमा जनसंख्याको दृष्टिबाट यादवहरूको संख्या बेसी छ, त्यो मलाई लाग्थ्यो र त्यसबेला त्यो मलाई थाहा पनि थियो। रामनारायण मिश्रले के भन्यो भने, धेरै बलियो विरोधीसँग मुकाबला गर्नु परेकोले हामीले यहाँ तराईका मान्छेलाई उठाउनु पर्छ। त्यो भन्ने बित्तिकै ग्वालाको यादवको प्रश्न उठ्यो। यी सब बहस चलिरहेको थियो। एकजना निर्गुण यादव थियो, हाम्रो बडो सक्रिय साथी। उसले भन्यो, सरोज बाबुको टिकट मिल्न चाहिए। सरोजले टिकट नपाएको भए निर्गुणले नै पाउने थियो। उसले भन्यो, सरोज बाबुको टिकट मिल्न चाहिए क्योंकि हम लोग जितने कार्यकर्ता हैं उन्हीं के बनाए हैं हम लोग। अगर जाति के आधार में टिकट मिलना है तो नेपाली कांग्रेस क्यों बनाया आपने? त्यस्तो तर्क दियो त्यसले। अर्को एउटा समस्या थियो भद्रकाली मिश्रको निर्वाचन क्षेत्रमा। मलाई भद्रकाली मिश्रलाई हराउनु थियो, एउटा सानो मान्छे उठाएर हराउनु थियो। त्यस हुनाले मैले त्यहाँ एउटा मिटिङ गरेँ। त्यो मिटिङ मैले गरेँ जलेश्वरमा। मैले त्यहाँ नचिनेको कालो पत्यार नलाग्दो एउटा मानिस हाम्रो त्यस कार्यकर्ताहरूको मिटिङमा आएर बसिरहेको थियो। त्यहाँ एउटा राजपूत थियो जो पछि क्यान्सर भएर मर्यो। बडो नामी र योग्य हाम्रो मान्छे थियो। ऊ हाम्रो जिल्ला अध्यक्ष थियो। मैले भने कुनै कम उच्च वर्गको मानिसलाई टिकट दिनुपर्छ। भद्रकालीको खिलाफ त्यो सिंह तयार भइरहेको थिएन, कोही तयार भइरहेको थिएन। भद्रकालीको क्षेत्रमा अरूले जित्न त अलिक गाह्रै थियो। मैले भने त्यही अपरिचित खालको मान्छेलाई टिकट दिनुपर्छ। मैले सोधे, तुम लड सकोगे? क्यों नहीं, हम लड़ेंगे। आप आइएगा लेकिन आपको एक दफे आना पड़ेगा, भने उसले मलाई भन्यो। मैले भने, हाँ मैं आऊंगा तुम्हारे यहाँ, तो ठीक है हमको टिकट दीजिए भन्यो र त्यसलाई टिकट दिने तय भयो। ती दुई तीनवटा कुराहरू निर्वाचनमा उम्मेद्वारहरू खड़ा गर्दाखेरि घत लाग्दो मलाई लागेको छ। ती तीनैवटा निर्वाचन क्षेत्रहरूमा हाम्रा मान्छेहरू जिते र ती सबैको जमानत पनि जफत भयो। भद्रकाली मिश्रको पनि जमानत जफत भयो। 44. अब मेरो निर्वाचन क्षेत्रको कुरा गरौं। मेरो समस्या के थियो भने, म धेरै निर्वाचन क्षेत्र हेर्न सक्दिन थिए। मैले वचन दिएको थिएँ कति गाउँमा मेरै बुताबाट जित्नु थियो। त्यसो हुनाले मैले धेरै निर्वाचन क्षेत्रमा पुग्नु परेको थियो। म आफ्नो क्षेत्रमा धेरै बस्न सकेको थिइनँ। बसे पनि दुई चार दिन बस्थेँ। मैले जीपमा एकपल्ट पूरा क्षेत्र घुमे र हरेक गाउँमा गए। जीप रोक्यो, मानिसहरूसँग एकैछिन रोकेर कुरा गरेर हिँडिहाल्यो। मेरो विरूद्धको मोर्चा मधेसी भावना, कम्युनिष्टहरू र ठूल दाजुको थियो। मैले त्यस वखतमा देखेँ कम्युनिष्टहरूको प्रचार अभियान कस्तो हुँदो रहेछ। बनारसबाट सारा कम्युनिष्टहरू आएका थिए। हामी त जिन्दाबाद जिन्दाबाद भन्ने, उनीहरू एउटा ट्रक भरेर हिँड्ने, डाउन डाउन भनेर कराएर, एउटा हातको मुठी उचालेर, आँखा र मुखको भावाकृति क्रुद्ध बनाएर, हत्यारा हत्यारा बीपी कोइराला भनेर नारा लगाउँदै हिँड्थे। ठूल दाजुको छोरा कमलहरू सारा ट्रकमा थिए। शैलेन्द्रहरू पनि त्यसै गरी हिँडेका थिए। उनीहरूको पूरा प्रयत्न मलाई हराउने थियो। मधेसे भावनालाई पनि उचालेका थिए उनीहरूले। राजाको मद्दत थियो साने बाबु दिलबहादुर श्रेष्ठलाई। त्यो पहाडे भोट काट्ने एउटा चलाकी थियो। ऊ आफ्नो इलाकाको राजा जस्तो थियो। आफ्नो क्षेत्रका मानिसहरूलाई उसले तर्साएर राखेको थियो। त्यसको इलाकामा मिटिङ गर्न पाइएन। म गएँ मिटिङ गर्छु भनेर। उसले पनि म मिटिङ गर्न दिन्न भनेको थियो। मैले जे होला ठोकेर पनि त्यहाँ मिटिङ गर्ने भनेर गयौं। सायद त्यस इलाकामा हाम्रो त्यो पहिलो र सायद अन्तिम मिटिङ पनि त्यही भयो। त्यहाँ मिटिङ सफलतासँग भइसकेपछि साने बाबुले मलाई त्यहाँ खान बोलायो। ए मलाई त थाहै भएन तपाईँ आउनु भएको भनेर। म आफ्नै घरमा राख्ने थिएँ नि तपाईँलाई भनेर भन्न आएका थिए। हाम्रा साथीहरू सबै डराउँथे उसँग। साने बाबुलाई राजाले मदत पुर्याएका थिए। राजाले त्यस वखत मलाई हराउनको लागि र हाम्रा पार्टीका चुनेका मान्छेहरूलाई हराउनको निम्ति भयानक कोसिस गरेका छन्। रंगनाथको पार्टीलाई आर्थिक मदत गरेका थिए राजाले। मलाई उनकी दुलै दुती सुशीलकी दिदीले मलाई भन्न आएकी थिइन्। एकपल्ट के भो सम्झाइदिनु पर्यो। मैले भने, मैले कसरी सम्झाउने, म कहाँ उनी आउँदैनन्, म खान बोलाउँछु, तपाईँ खाना आइदिनुहोस् भनेर उनले भनिन्। खाने बहानाबाट मैले उनलाई भेटे। मैले भने, यो के गर्न आँट्नु भएको? उनले एउटा पार्टी खोलेका थिए। मैले भने, तपाईँले कहाँबाट पैसा पाउनुहुन्छ? दुतीले भनिसकेकी थिइन् उनले कहाँबाट पैसा पाउँछन् भनेर। मैले भने, तपाईँलाई यो के भइरहेको छ? एक दुईवटा निर्वाचन क्षेत्रमा तपाईँ लड्नुहोस्, ठिक छ, तर यो पूरा देशभरि के गर्न लाग्नु भएको हो? सम्पूर्ण देशभरि हामीहरू पछि सबभन्दा बेसी उनैले उम्मेद्वार खडा गरेका थिए। त्यो राजाले गर्न लगाएका थिए। मलाई हराउन राजाले पनि भयानक कोसिस गरेका थिए। के दाउ बनाएको थियो भने, पहाड़िया मतहरू दिलबहादुर श्रेष्ठले काट्ने र मधेसी मतहरू अवध नारायणले काट्ने। वामपन्थीहरू पनि त्यही प्रयासमा संलग्न भए। मलाई यस प्रकारले एक्लो पार्ने प्रयत्न भएको थियो। मैले जतिले जित्नुपर्ने जिते, त्यही कारणले, किनभने मेरा मतहरू त्यस प्रकारले काटिएका थिए। मेरो निर्वाचनको अन्तर 5-6 हजार जति मतको थियो, त्यो पनि त्यस परिस्थितिमा कम्ती थिएन। तर जतिको अन्तरले म जितौंला भन्ने लागेको थियो, त्यो भएन। हाम्रा मतदाताहरू नै कम थिए। सबैलाई के लागेको थियो भने, हामी सबभन्दा ठूलो पार्टी त रहौंला, तर बहुमत आउँदैन। राजाले चुनाव त्यसै अनुमानको आधारमा गराएका थिए। 30 वटा आयो भने त उनले सञ्चालन गरिहाल्थे, तर हाम्रो त पूर्ण बहुमत भन्दा पनि बेसी आयो। त्यसपछि राजा छक्क परे। चुनाव समाप्त भइसक्दा पनि उनी मलाई बोलाउँदैनन्। दिल्लीमा अमेरिकन राजदूत थियो, बंकर। ऊ मेरो घरमा आयो, त्यस्तो फोहोरी घरमा, र सोध्यो, के भइरहेको छ, राजाले तिमीलाई किन बोलाउँदैनन्? मलाई लाग्यो मैले अब राजालाई पनि भेट्नु पर्यो र जवाहरलालजीलाई पनि सम्पर्क गर्नु पर्यो, किनभने यी दुवैजनाको सहयोग भएन भने यो प्रयोग असफल हुन्छ भन्ने मेरो धारणा थियो। जवाहरलालजी आउन लागेका थिए कोशी बाँधको उद्घाटन समारोहको लागि। मैले जवाहरलालजीलाई सम्बोधन गरेर लेखेको चिठी देवेन्द्रलाई दिएर पठाए। देवेन्द्र त्यसवखत सायद संसदको सदस्य थियो। भेट्यो उसले, उनले चिठी पढे, सायद एयरपोर्टको विश्राम कक्षमा। उनले भने, हम लोगों को किसी के लिए बोलना नहीं है, हमें खुशी है कि कांग्रेस जिसको भी बनाए, उनकी संसदीय दल जिसको नेता बनाएगी, हम उसको मानेंगे, हम उसको सहयोग देंगे। किसी के प्रति खास लगाव या अरुचि नहीं है, इसलिए कोइराला जी को कह दीजिए कि वो हम लोगों के रवैये के प्रति खास चिंता न लें। निर्वाचन सकिएको 1.5 महिना भइसक्यो, राजाले मलाई बोलाएनन्। हाम्रा यहाँ सारा मान्छेहरू आइसके, जिल्ला जिल्लाबाट। मैले सबैलाई समेटेर राखेको छु नेता चुन्नको लागि, किनभने राजालाई अनुकूल नहुने मानिस चुन्ने र त केही उद्देश्य सिद्ध हुने थिएन। त्यसो हुनाले मैले नेताको चुनावलाई रोकेर राखेँ। अनि मैले महाराज धीराजको दर्शन पाएँ र भने, सरकार यो के हो? चुनाव भएको यति दिन भइसक्यो, चुनावको परिणाम घोषित हुनासाथ सरकारले मलाई बोलाउनु पर्ने? मलाई लाग्छ म प्रधानमन्त्री भएको सरकारलाई ठिक पर्दैन क्यारे। जुन किसिमको संविधान छ त्यो बडो सन्तुलित किसिमको छ। त्यसमा प्रधानमन्त्री र राजाले एक दोस्रोलाई सहयोग गरेर मात्र त्यो संविधान चल्न सक्छ। सरकारलाई मन नपरेको प्रधानमन्त्री लाद दियो भने यो चल्दैन। त्यसो हुनाले सरकारलाई जो मन पर्छ त्यसलाई नै म संसदीय दलको नेता निर्वाचित गराउँछु। हाम्रा मान्छेहरू पर्खिरहेका छन्। सरकारलाई सुवर्ण शमशेर मन पर्छन् भने सुवर्ण शमशेर हुन्छन्। त्यो भन्दा राजाले के भने भने, सुवर्ण शमशेरसँग मैले 1.5 वर्ष काम गरिसके। ती लोसा मान्छे, म एउटा डायनामिक मान्छे, तपाईँ पनि डायनामिक, र मलाई रहर छ तपाईँसँग काम गर्नलाई। त्यसो हुनाले तपाईँ नै भएको ठिक पर्छ मलाई। त्यसो हुनाले त्यो बाहिरको जुन गल्ली हल्ला छ त्यो झुटो कुरो हो। म तपाईँलाई आफ्नो प्रधानमन्त्री भएको हेर्न चाहन्छु, तर तपाईँको पार्टीको आफ्नो निर्णय हुन्छ, त्यो तपाईँ गर्नुहोस्। महाराजा धीराजले मलाई त्यसरी जवाब दिए र पछि मलाई नै बोलाए। हिन्दुस्तानसँग जवाहरलालजीसँग मेरो सम्पर्क पनि मैले बताएँ। त्यसपछि आफ्नो पार्टीमा मलाई एउटा औपचारिक चुनाव गराउनु पर्थ्यो, त्यो सजिलैसँग भयो। राजाले समस्या के परेको लाग्छ, मेरो अनुमान हो, उनले अनुमान नै गरेका थिएनन् कि हामी त्यति प्रबल बहुमतका साथ आउँछौ भनेर। अर्को उनको समस्या सेनामाथिको नियन्त्रणको थियो। अब सेनामाथि हाम्रो नियन्त्रण हुन्छ कि भन्ने उनलाई डर थियो। त्यसो हुनाले यसै बीचमा उनले सेना ऐन बनाए। संसदको निर्वाचन भइसकेपछि उनले सेना ऐन बनाएका छन्। त्यो अत्यन्त अस्वाभाविक हो, अनि त्यसलाई संसदको नियन्त्रण भन्दा बाहिर जस्तो राखिदिएको छ, त्यसको सञ्चालन इत्यादिको कुरामा। यिनै सब कुराले गर्दा राजाले मलाई बोलाउन ढिलो गरेका हुन् भन्ने मलाई लाग्छ। उनले मलाई बोलाए, ठूलो समारोह भयो।